في أعمالنا.
من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. أشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، محترم بزرگوں اور بھائیوں اور دینی بہنوں، ستائیسویں شب ہے رمضان المبارک کی، غالب گمان علماء نے یہ بتایا ہے کہ یہ شب قدر ہوتی ہے، اور شب قدر جو ہے وہ قدر کرنے کی چیز ہوتی ہے. اللہ تعالیٰ شانہ نے قرآن پاک کو شب قدر میں نازل فرمایا، بہت عظیم چیز ہے قرآن پاک، اللہ کا کلام ہے یہ. جب یہ دنیا میں نازل کیا گیا تو دنیا نے اس کو برداشت کر لیا، یہی بہت ہے، اتنی عظیم چیز ہے. وہ تو سرکار دو عالم صلی اللہ علیہ وسلم کے قلب مبارک پر چونکہ اتارا گیا اس لیے وہ برداشت ہو گیا آپ سے، ورنہ اگر یہ پہاڑ پہ اتارا جاتا تو پہاڑ بھی ریزہ ریزہ ہو جاتا. لو انزلنا هذا القرآن على جبل لرأيته خاشعا متصدعا من خشية الله، کسی بڑے سے بڑے پہاڑ پر بھی ہم اس کو اتارتے تو وہ پہاڑ برداشت نہیں کر سکتا. اللہ کا کلام ہے، کوئی معمولی چیز نہیں ہوتی، اللہ کی صفت ہے. اس لیے اس مبارک رات کو اللہ تبارک و تعالیٰ نے قرآن پاک کے نازل کرنے کے لیے چنا، جو شب قدر ہوتی ہے، اور اسی لیے اس رات کو بہت ہی برکت والی بنایا. کہ اس میں عبادت اتنی برکت ہے، اس میں اتنی برکت ہے کہ اس میں کوئی نیک کام کرنا 1000 راتوں میں نیک کام کرنے کے برابر ہوتا ہے، 1000 راتوں سے بھی زیادہ. اس ایک رات میں عبادت کرنا 1000 راتوں سے زیادہ ہوتا ہے، 1000 راتوں سے نہیں، 1000 مہینوں سے. لیلۃ القدر خیر من 1000 شہر، 1000 مہینوں سے بھی زیادہ، یعنی 80 سال سے بھی زیادہ عبادت کرنے کا ثواب ہو جاتا ہے. ایک پوری لائف، ایک انسان کی پوری زندگی کے بقدر عبادت کرنے کا ثواب اس ایک رات میں عبادت کرنے سے اللہ پاک مرحمت فرماتے ہیں. آپ اس کی برکت کا اندازہ فرمائیے کہ اس میں کتنی برکت ہے. برکت کے معنی بڑھنے کے ہیں، اضافہ کرنے کے ہیں. تو اللہ تبارک و تعالیٰ اس میں کیے جانے والے عمل کو اتنا بڑھاتے ہیں، اتنا بڑھاتے ہیں، اتنا بڑھاتے ہیں کہ کوئی آدمی زندگی بھر عمل کرے تو جو عمل کا مجموعہ ہوگا اس ایک رات میں عمل کرنے پر، وہ عمل کا وہ مجموعہ اس سے بھی زیادہ ہوگا. اور اس کو اللہ تبارک و تعالیٰ نے اور کئی اعتبارات سے بہت خیر اور برکت کا ذریعہ بنایا ہے. اس میں فرشتے اترتے ہیں، اس میں روح اترتے ہیں. روح جو ہے مختلف باتیں اس میں ہیں، ایک تو اس سے جبرائیل امین بھی مراد لیا گئے ہیں، جبرائیل امین کا لقب بھی روح ہے، روح الامین، تو اس لیے وہ مراد ہیں. اور ایک یہ کہ یہ خاص فرشتہ ہے، اور صوفیہ کے نزدیک روح ایک اور چیز بھی ہے. روح جو ہے وہ تجلی اعظم جیسی چیز ہوتی ہے، عرش کے ماتحت جو تجلی ہے اس کو روح کہتے ہیں، بہت بڑی بات ہو. اللہ تبارک و تعالیٰ کی شان کی جو کا ظہور جو عرش پر ہے، اس کے ماتحت جو سب سے بڑی پاورفل چیز ہے اس کا نام روح ہے. صوفیہ کے پاس، ایک صوفیہ کے کشف میں یہ بھی ہے، ان کا اترنا کوئی معمولی بات نہیں ہے زمین پر، اللہ تبارک و تعالیٰ کے حکم سے وہ آتے ہیں، اور اللہ تبارک و تعالیٰ کی طرف سے ہر عبادت کرنے والے پر سلام پڑھتے ہیں، وہ سلام کرتے ہیں، ان سے مصافحہ کرتے ہیں، پوری زمین انوارہ سے بھر جاتی ہے، اور فجر تک یہ سلسلہ چلتا ہے. عجیب و غریب رات اللہ تبارک و تعالیٰ نے یہ بنائی ہے. اور یہ ایمان والوں کے لیے اس لیے اللہ پاک نے انتظامات ایسے فرمائے ہیں کہ اس امت کی فضیلت بہت زیادہ ہے، لیکن اس امت کو کام کرنے کا موقع بہت تھوڑا مل رہا ہے. یہ امت آئی ہے دنیا میں سب سے آخر میں، لیکن جنت میں جانے میں سب سے پہلی ہے. یہ امت دوسری امتوں کے مقابلے میں اس کی حیثیت جو ہے وہ گواہ کی ہے، یعنی دوسری امتوں پر گواہ یہ بنے گی اور اس پر حضور پاک صلی اللہ علیہ وسلم گواہ بنے گی. لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ وَيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا، تم سارے لوگوں پر گواہ ہوں گے. نبیوں جب قوموں سے اللہ تبارک و تعالیٰ کل قیامت میں پوچھیں گے کہ کیوں بے دینی کی زندگی گزار کے آئے، کیوں میرے بتائے ہوئے راستے پہ چل کے نہیں آئے، دیکھو آج کیا کیسا نقصان ہو رہا ہے، میں نے ایک راستہ مقرر کر دیا، اس کا ایک انجام مقرر کر دیا، اچھے راستے کا اچھا انجام، برے راستے کا برا انجام میں نے مقرر کر دیا، اب تم برے راستے پہ چل کے آئے اور تو برا انجام تمہارے سامنے ہے، تو کیا تم کو کوئی بتانے والا نہیں آیا تھا؟ وہ کہیں گے کوئی بھی نہیں آیا تھا، پروردگار ہمیں کسی نے بتایا ہی نہیں. تو جو انبیاء ہوں گے وہ کھڑے ہو جائیں گے، پروردگار ہم نے بتایا ہے، آپ نے ہمیں بھیجا تھا. تو اب قوموں کے درمیان اور نبیوں کے درمیان میں جو محاجہ ہوگا، یعنی ان میں آپس میں جو ہے نا بحث ہوگی، اور قومیں جو ہے نا وہ نبیوں کو جھٹلا رہے ہوں گے، اور نبی جو ہیں وہ حمایت وہ اپنے وہ بتا رہے ہیں، اپنے صفائی پیش کر رہے ہوں گے، مگر وہ فریق بنے ہوئے ہوں گے اس وقت، ہے تو وہ نبی لیکن وہ قوم کے مقابلے میں فریق ہیں، مدعی مدعی بن گئے ہیں. تو کس کی گواہی اس میں لی جائے گی؟ اللہ تبارک و تعالیٰ امت محمدیہ کو گواہی کے طور پر لائیں گے، کہیں گے کہ پیغمبر جو بات فرما رہے وہ صحیح ہے، انہوں نے اپنا فریض تبلیغ ادا کیا ہے، یہ جھوٹ بول رہے ہیں. آپ اس سے اندازہ لگائیے کہ جب نبی فریق بن چکے ہوں گے قوموں کے، تو اس وقت گواہی کے واسطے اس امت کو اللہ تبارک و تعالیٰ پیش کریں گے. پھر تم تو بعد میں آئے، تم کو کیا پتا، تو اس پر گواہی دینے کے لیے سرکار دو عالم صلی اللہ علیہ وسلم آئے، وَيَكُونَ الرَّسُولُ عَلَيْكُمْ شَهِيدًا، پھر رسول تم پر گواہی دیں گے، تم سب پر گواہی دو گے. اور رسول پاک صلی اللہ علیہ وسلم کا گواہی دینا، اگرچہ دنیا میں آپ آئے ہیں آخر میں، لیکن ہیں آپ شروع میں، آپ کی گواہی سب کے لیے اس لیے حجت ہو جائے گی کہ آپ بعثت کے اعتبار سے آخری ہیں، لیکن نبوت اور رسالت کے اعتبار سے سب سے پہلے ہیں آپ. کنتو نبیین و آدم و بین الماء و الطین، میں نبی اس وقت سے ہوں جب سے کہ آدم مٹی اور پانی کے بیچ میں تھے. نبیوں کے اندر جو کمالات آئے وہ حضور پاک صلی اللہ علیہ وسلم کا فیض ہے، آپ صلی اللہ علیہ وسلم کی برکت سے آئے، آپ کے فیض سے آئے ہوئے ہیں. حضور پاک صلی اللہ علیہ وسلم کا بڑا مقام ہے، آپ نبیوں کے نبی ہیں، نبیوں کے ذمے آپ پر ایمان لانا ضروری تھا. قرآن پاک میں ہر نبی سے حضور پاک صلی اللہ علیہ وسلم پر ایمان لانے کا وعدہ لیا گیا، اور ہر نبی اپنی قوم سے وعدہ لیتے تھے کہ اگر تمہارے اندر وہ پیغمبر آ جائیں تو تم ان پر ایمان بھی لے آنا اور تم ان کا ساتھ بھی دینا. سرکار دو عالم صلی اللہ علیہ وسلم کا جو مقام ہے وہ انسانوں پر کل قیامت میں کھلنے والا ہے کہ آپ کا کیا مقام ہے. جب آپ کو مقام محمود پہ بٹھایا جائے گا، شفاعت کبریٰ آپ کے ذریعے سے اللہ پاک کرائیں گے، جب آپ حوض کوثر کے مالک ہوں گے اور حوض کوثر سے جس کو پلا دیں گے آپ جو ہے نا وہ ہمیشہ کے واسطے پیاس سے جو ہے نا مستغنی ہو جائے گا، اور جب سارے کے سارے پیغمبر گھبرا رہے ہوں گے اور کوئی سفارش کرنے کو تک تیار نہیں ہوں گا، آدم علیہ السلام سے لوگ کہیں گے کہ ساری پریشانی کے اندر ہے انسانیت، اللہ تعالیٰ سے گزارش کر دو، حساب کتاب شروع کر دیں، تو سب لوگ پسینوں میں ڈوبے ہوئے ہیں اپنے اپنے، اور پریشان ہیں اپنے اپنے اعمال میں، اور کوئی کسی کا پرسان حال نہیں ہے، اور ہزاروں سال گزر جا رہے ہیں. ارے بھائی کچھ تو کرو اس کا، جس کو جہاں جانا ہے جان دو، لیکن کرو تو صحیح، فیصلہ تو ہو جانے دو، جو ادھر جانے والا ہے اس کو جانے دو لیکن فیصلہ تو ہو جائے. تو اب اللہ سے کون بولے یہ بات، اللہ پاک جلال میں ہے، ایسا جلال کہ ویسا جلال اس سے پہلے کبھی نہیں ہوں گا، اور انسانوں کی ایسی پریشانی کہ ایسی پریشانی کبھی نہیں ہوں گی. لوگ آدم علیہ السلام کہیں گے انبیاء جو تھے وہ اللہ کے برگزیدہ ہوتے ہیں، اس وقت سب کے سمجھ میں آ جائے گی بات کہ نبی جو ہے نا منتخب ہوتے ہیں، اللہ کے برگزیدہ ہوتے ہیں، ان کو بولنا چاہیے، وہ اللہ سے بولیں گے تو اللہ پاک حساب کتاب شروع فرما دیں گے. آدم علیہ السلام کے پاس جائیں گے تو پتہ ہی ہے آپ کو کہ آدم علیہ السلام بولیں گے میری ہمت نہیں آج بولنی، نفسی نفسی، مجھے تو اپنی پڑی ہوئی ہے، मुझसे अगर पूछ लिया अल्लाह तबारक व तआला ने कि क्या हुआ था, एक हुक्म हमने तुम्हें दिया था और तुमसे संभाला नहीं गया। जलाल है, जलाल में कुछ भी सवाल हो सकता है, मेरी हिम्मत नहीं हो रही। नूह अलैहिस्सलाम के पास जाएंगे, इतने पैगंबर, इतने अजीज उलुल अज़्म पैगंबर हैं हजरत नूह अलैहिस्सलाम, 950 साल तबलीग की उन्होंने, बड़ा मकाम है उनका अल्लाह के पास। अल्लाह ताला ने बहुत तारीफ की है कुरान पाक में, बहुत जिक्र फरमाया है उनका। उनसे कहेंगे तो कहेंगे कि बस एक बड़ मेरी हिम्मत नहीं हो रही आज, आज नहीं बोल सकता मैं, क्योंकि मेरे से एक हो गया था मामला। वो क्या हो गया था? तो बोले मैंने अपने बेटे की सिफारिश कर दी थी जो अल्लाह को पसंद नहीं आई, क्योंकि मेरा बेटा बेईमान था, मैंने उसको बचाने की गुजारिश कर दी थी। अल्लाह ताला नाराज हो गए थे कि जब वो बेईमान है तो उसको बचाने की गुजारिश क्यों की? बेईमान भी कोई बचाने की दुआ करने की चीज़ है, बचाने की गुजारिश करने की चीज़ है। अल्लाह का दुश्मन है और फिर तुम उसको बचने को भी बोल रहे, तो अल्लाह पाक कोई बात नागवार हो गई थी। तो आज जलाल में अगर मुझसे सवाल हो गया कि ये क्या हुआ था तुमसे, तो मैं तो नहीं बोल सकता, सब यही कहेंगे। इब्राहिम खलीलुल्लाह कितने उलुल अज़्म पैगंबर हैं, अल्लाह ताला की चहीते पैगंबर हैं, वफादार पैगंबर हैं। इब्राहिम अलैहिस्सलाम से सारी इंसानियत कहेगी कि हज़रत आप कर दीजिए कुछ गुजारिश, इब्राहिम अलैहिस्सलाम भी कहेंगे भाई मेरा हौसला नहीं है। मूसा अलैहिस्सलाम के पास जाएंगे, वो भी माजरत कह देंगे। ईसा अलैहिस्सलाम के पास जाएंगे जो कि कलीमतुल्लाह है, जो कि रूहुल्लाह है, रूह मिनहु कहा गया ना कुरान पाक में, मैं नहीं कह सकता मेरी पूजा हुई है दुनिया में, खुदा लोगों ने मुझे खुदा का बेटा बना लिया है, मुझे खुदा बना लिया है। आज जलाल में वो मैं जाकर कुछ बोलूंगा, वो पहले ही बहुत गुस्से में है उन लोगों पर जिन्होंने मुझे खुदा का बेटा बनाया है, क्योंकि अल्लाह तबारक व तआला इनसे पूछने वाले हैं कि तुम बोले थे क्या कि मुझको छोड़कर तुमको खुदा बनाया जाए, तुमने कहा था? ईसा अलैहिस्सलाम ने तो नहीं कहा ना, लेकिन पूछेंगे ईसा अलैहिस्सलाम से। वजह उसकी यह है कि जिन जिन्होंने बनाया है ना उन पे इतना गुस्सा होगा कि उनसे पूछना भी गवारा नहीं करेंगे अल्लाह, उनको तो देखना ही है मेरे को, उनसे तो निमटना ही है, उनको तो बताऊंगा भी, इसलिए ईसा अलैहिस्सलाम से पूछा जाएगा। जिन लोगों ने बेटियां पैदा होने पर बेटियों को दफन कर दिया जिंदा, एक जमाना था आयब समझते थे लोग बेटियों का होना और जिंदा दफन कर देते थे, तो कुरान पाक में उस गुनाह का जिक्र करके ये फरमाया गया है कि बच्ची जिसको दफन किया गया उससे हम पूछेंगे। वइदल मऊदतु सुइलत बिअय्यि दंबिन कुतिलत, जो जिंदा दफन की गई उससे पूछा जाएगा कि तुझे किस जुर्म में और किस कसूर में तुझे दफन किया गया। अब उलमा यहाँ फरमाते हैं कि उसका क्या कसूर था, उससे क्यों पूछा जा रहा? उससे पूछे जाने की वजह यह है कि जिन्होंने दफन किया है ना वो पूछने के भी काबिल नहीं है, उनको तो सीधा होने का है काम, उनकी तो पिटाई होनी है, उनको तो सख्त सजा होनी है, उनको अजाब दिया जाने वाला है बहुत शदीद, वो जाहिर करने के लिए। तो ईसा अलैहिस्सलाम से अल्लाह पूछने वाले हैं, अंत قلت للناس اتخذوني و امي الهين من دون الله, ईसा अलैहिस्सलाम की हिम्मत नहीं होंगी, जो रहते हैं कहेंगे कि भाई मेरे साथ तो यह किस्सा हो गया सो है, मैं मेरी हिम्मत नहीं है। आखिर में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के पास जब इंसानियत आएगी तो कहेंगे कि अना लिहाजा, मैं इसी काम के लिए हूँ, मैं सिफारिश करूंगा अल्लाह तबारक व तआला से। फिर हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम सजदे में जाएंगे। सरकार की बड़ी शान है, बहुत आजमत है, इसीलिए हम गवाही देने के बाद में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम हमारी गवाही पर गवाही दे देंगे तो फिर वहां पे कोई क्वेश्चन नहीं रहेगा कि आपको कैसे मालूम, आपको कैसे नहीं मालूम, आपकी तस्दीक तो सबको है, आप ही की तो दस्तखत हुई सो है सब पे, मुसद्दिक लिमा बैने यदी है ना, जो पैगंबर पहले आए उनकी तस्दीक करने वाले ये होंगे, मतलब उस पर सिग्नेचर किसकी होने वाली है? सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की होने वाली है, तो इन्होंने तो साइन किया था, तो इसलिए वो सबको पता होगा वो, इसलिए कोई उस दिन हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की गवाही पर फिर एतराज नहीं करेगा। तो हमको अल्लाह तबारक व तआला ने चूंकि ये मुकाम दिया है, और पिछली उम्मतें जो हैं वो बहुत उम्रें पाई हैं और उन्होंने बहुत काम भी किए हैं, उसमें बहुत नेक लोग भी गुजरे हैं, मुजाहिदा करने वाले गुजरे हैं, ऐसे ऐसे भी गुजरे हैं कि पलक झपकने के बराबर भी नाफरमानी नहीं की, ऐसे ऐसे गुजरे हैं कि फरिश्तों को उन्होंने शर्मा दिया, इंसानों को नहीं फरिश्तों को शर्मा दिया, फरिश्ते शर्मा गए, ताज्जुब में आ गए फरिश्ते, ऐसे आबिद गुजरे हैं पिछले जमाने में, और 1500 साल, 2000 साल उनकी उम्र, ہزار ہزار سال ان کی عمر ہوتی تھی, بڑے ثواب کا کام کیا انہوں نے. اللہ تبارک و تعالیٰ نے اس امت کی فضیلت کی وجہ سے یہ کیا ہے کہ اس کو رہنا تو دنیا میں تھوڑے دن ہے, امتحان کی جگہ ہے. امتحان میں زیادہ لمبا ٹائم دے کے زیادہ کام لگانے کا امتحان جو ہے نا, یہ کوئی اچھی چیز نہیں شمار ہوتی. امتحان تو ہلکا پھلکا صحیح رہتا ہے, امتحان ہلکا پھلکا. اس وجہ سے ہم کو تھوڑا ٹائم دیا گیا. ہم سمجھتے ہیں کہ ہماری عمر بھی ایک ہزار سال ہو جاتی, ہم بھی زیادہ عمر پاتے. ہم دنیا میں زیادہ جینا کوئی مزے کی چیز نہیں ہوتی, کیونکہ دنیا میں کسی کو آرام نہیں رہے گا پورا. دنیا آرام کے لیے نہیں ہے, دنیا امتحان کے لیے ہے, اور امتحان آرام سے اور تکلیف سے دونوں سے ہوگا. جب آرام سے اور تکلیف سے ہوگا تو جب تکلیف ہوتی ہے نا تو آدمی بھول جاتا ہے, آرام یاد ہی نہیں رہتا. ایسا بولتا ارے یہ مصیبت تو زندگی میں کبھی نہیں آئی تھی, میں بھی سب ایسی مصیبت آئی, ایسی مصیبت تو خدا دشمن کو بھی مت دے. سب تک تو اگر لمبی لمبی عمریں ہوتی ہے اور اس کے ساتھ تکلیفیں ہوتی تو یہ کوئی اچھی چیز تھوڑی تھی امت کے لیے, اس امت کے لیے, حضور کی امت کے لیے. اس لیے ان کی عمریں چھوٹی رکھی گئی بالکل. تو ان کی عمر چھوٹی ہے اس امت کی, اور کام بھی ظاہر ہے کہ وقت کم ہوگا تو کام بھی کم ہوگا, کام بھی کم ہے. اور پچھلے لوگوں کے اوپر فضیلت بھی دینا ہے, ان سے زیادہ ثواب کمائیں گے, ان سے بڑے مرتبے والے ہوں گے تو ان پر گواہی بھی دینے میں مزہ آئے گا. نہیں تو بڑے مرتبے والوں کی چھوٹا آدمی گواہی دے رہا ہے کیا مزہ آئے گا چھوٹے مرتبے والا. تو اس کے لیے حق تعالی شانہ نے ایسے انتظامات کیے ہیں کہ شب قدر بنا دی کہ تم ایک ایک اس رات کی قدر کر لو گے تو ایک رات کی قدر جو ہے نا پوری ایک 80 سال کے برابر عبادت, اس سے بھی افضل جو ہے نا عبادت کرنا ہے. ہر سال آتی ہے وہ. اب ایک آدمی کو 50 سال اگر اللہ تبارک و تعالیٰ نے رمضان میں عبادت کا موقع دیا اور 50 مرتبہ اس کو شب قدر مل گئی, آپ اندازہ لگا دو پچھلی امتوں تو کدھر ہی نکل جائیں گی. پچھلی امتوں سے ہم بہت آگے نکل جائیں گے, بہت پیچھے ہو جائیں گی وہ. اور صرف شب قدر ہی نہیں ہے, ہمارے پاس اور ایسے بہت سی شکلیں بنیں گی اللہ تبارک و تعالیٰ نے. اعمال کے اعتبار سے جو اپرچونیٹیز رکھے گئے ہیں اس امت کو, کسی کے پاس نہیں ہے. بیت اللہ کے پاس جا کے کوئی آدمی نماز پڑھے مکہ مکرمہ میں 100,000 نمازوں کے برابر ہے. دو لاکھ رکعت پڑھنے کے برابر ہے, اتنا بڑا ثواب. مدینہ مورہ میں جا کے کوئی آدمی نماز پڑھتا ہے 50,000 نماز پڑھنے کے برابر ثواب ملتا ہے. بیت المقدس میں جا کے جو پڑھتا ہے تو 25,000 نماز پڑھنے کے برابر ایک نماز کا ثواب ملتا ہے. ایسے مختلف موقعوں پر جگہ کے اعتبار سے, وقت کے اعتبار سے, مہینوں کے اعتبار سے, دنوں کے اعتبار سے, راتوں کے اعتبار سے, ذی الحجہ کے 10 دن ہوتے ہیں ان کی عبادت کتنی عجیب و غریب ہے. ہر روز کا دن کا روزہ 1 سال کے روزوں کے برابر, اور ہر رات کی عبادت جو 10 دنوں تک پہلی سے لے کے 10 تک حج کے دنوں میں عبادت ہوتی ہے وہ شب قدر کی عبادت کے برابر ہوتی ہے, اور شب قدر کی عبادت 1,000 مہینوں سے افضل ہے. آپ اندازہ لینے لیجیے کہ اس امت کے پاس میں کتنا ذخیرہ ہوگا, کتنے سالوں کا ذخیرہ ہوگا اگر ہم نے اس کی قدر کر لی اور صحیح فائدہ ہم نے اس سے اٹھا لیا. اور بعض اعمال ایسے دیے گئے ہیں, بعض کام ایسے دیے گئے ہیں کہ اس کے تو کوئی حد و حساب نہیں. تھوڑا سا آدمی سے کام لیا جاتا ہے اور ثواب بے حساب دیا جاتا ہے. اخلاص کے ساتھ اگر ایک آدمی اللہ کے لیے مال دیتا ہے, اس امت کی خصوصیت یہ ہے, اللہ تبارک و تعالیٰ اس کو اپنے پاس رکھ کر پالتے ہیں. ان اللہ تعالیٰ یربی صدقات احدکم کما یربی احدکم فلوہ. اللہ پاک تمہارے صدقے کو پالتا ہے جیسے تم اپنے گھوڑے کے بچے کو پالتے ہو. عام طور پر عربوں کے پاس گھوڑا بہت محبوب ہوتا تھا تو وہ گھوڑے کو پالتے تھے. اللہ تبارک و تعالیٰ صدقے کو پالتے ہیں حتیٰ کہ احد پہاڑ کے برابر اس کو کر دیتے ہیں. ایک آدمی کا صدقہ احد پہاڑ کے برابر, آپ اندازہ کرو ایک صدقہ احد پہاڑ کی اگر پیس بنائے جائیں تو کتنے پیس بنیں گے ایک آدمی کے ایک مٹھی جو میں, ایک آدمی کے $10 میں, ایک آدمی کے $100 میں, ایک آدمی کے $1,000 میں. احد پہاڑ کے اتنے اس کے ڈالر بنا دیے جائیں گے تو کتنے بنیں گے وہ. لوگ بولتے ہیں نا کہ جماعت میں جانے سے جو ہے نا اللہ کے راستے میں جانے سے ایک عمل کا ثواب 7 لاکھ کے برابر ہو جاتا ہے. تو پتہ نہیں لوگ کہاں سے لے کے آتے ہیں, یہ اتنا ثواب کہاں سے مل جاتا ہے بھائی. جب حدیث میں یہ ہے کہ احد پہاڑ کے برابر مل جاتا ہے ریگولر صدقہ میں, اللہ ایسا بھی ہوگا, ایسا ہی ہوگا ہمیشہ نہیں, ایسا بھی ہو جائے گا کبھی. تو جب ریگولر صدقے میں اتنا ہوتا ہے تو اس میں کتنے 7 لاکھ ایچ بنتے پیسز, ایک مٹھی جو کے 7 لاکھ ایچ بنتے. احد پہاڑ میں 17 کلومیٹر کا ہے احد پہاڑ, اور سرکل کتنا بڑا ہے دیکھے ہوئے, اور کتنا اونچا ہے دیکھے ہوئے. آپ لوگ جو حج کو گئے وہ لوگ دیکھتے ہیں और उसकी जड़ें तो और आगे तक हैं, और पता नहीं अल्लाह मियां के पास वो जड़ों समेत मुराद है या ऊपर का मुराद है खाली। दीन के लिए कोई आदमी पैसा लगाता है, दीन के लिए कोई आदमी वक्त लगाता है, अल्लाह के रास्ते में कोई आदमी जाता है, उसमें जो तस्बीह पढ़ता है, एक सुबह एक शाम कोई आदमी अल्लाह के रास्ते में जाता है, तो दुनिया व मा फीहा से ज्यादा सवाब उसको मिल जाता है। खैरु मिम्मा तलअत अलैहि शम्स, सूरज जिन जिन चीजों पर तुलू हुआ उससे ज्यादा अफजल हो जाता है। सूरज तो खाली जमीन पे ही तुलू नहीं होता, और जमीन पे जाहिर है कि पूरी जमीन पे तुलू होता है, और पूरे बर्रे आजमों पे रहता है वो, और उसके अंदर सब सोना भी आ गया, चांदी भी, पेट्रोल भी, बिल्डिंग्स भी, कारोबारी चीजें भी, जितने ज्यादा जमीन के मादनियात हैं वो भी, जितने पैसे हैं दौलत है वो भी, जितनी प्रॉपर्टी है सब आ गई। अल्लाह तबारक व तआला ने इस उम्मत को जैसे जो अमाल दिए गए, सबसे कमाल की बात, होशियारी की बात उम्मत के पास ये है कि काम करते हुए अपनी जान व माल लगाते हुए वो इसका ध्यान रखे कि मेरा ये जो लग रहा है ना, जो तकाजे के एतबार से आदमी ऐसी जगह पर भी उसको लगाना है जिसमें कोई ज्यादा नहीं बन रहा, उसका मौके की चीज होती है, ज्यादा पैसे नहीं बन रहे लेकिन लगा दो भाई। जैसे किसी गरीब पर खर्च करने का मसला आ गया, जैसे किसी भूखे को खाना ही खिला देना आ गया खाली, या एक जना वाला किसी गरीब बच्ची की शादी वगैरह में कोई जो है ना खर्चा लगाने का मसला आ गया, इसके अंदर पैसा लगाने में भी बहुत बड़ी बात है ये, लेकिन जाहिर है कि ये बहुत ज्यादा देने आने वाली चीज नहीं होती, सवाब है इसमें बहुत ज्यादा, लेकिन वैसे सवाब नहीं है जैसे ये बयान किया जा रहा है। असल तो ये कि मौके के एतबार से इनमें भी आदमी को अपनी जान माल लगा देनी पड़ती है, लेकिन असल समझदारी की बात यह है कि जो जिंदगी अल्लाह पाक ने दी हुई है वो जिंदगी देख के चुन कर सेलेक्ट करके ऐसे अमाल में लग जाए कि जिसका सवाब ऐसे बयान किया गया है जो मल्टीपल होता है, मजरूब होता रहता है, जर्ब पे जर्ब, जर्ब पे जर्ब, प्लस पे प्लस, प्लस पे प्लस, प्लस पे प्लस, लाखों करोड़ों तक पहुंच जाता है। दीन की खिदमत ऐसी ही चीज है, दीनी मदारिस ऐसी ही चीज है, दीन के लिए सफर करना ऐसी ही चीज है, दीन के लिए मेहनत करना ऐसी ही चीज है, अल्लाह के लिए दावत, अल्लाह की तरफ लोगों को दावत देना ऐसी ही चीज है, दीन की तालीम देना ऐसी ही चीज है, अल्लाह के कलमे को बुलंद करने के लिए अल्लाह के रास्ते में जाना चाहे लड़ने की नौबत आ जाए वो ऐसी ही चीज है। ऐसे अमाल अल्लाह तबारक व तआला ने बनाए हुए हैं, तो वक्त के एतबार से भी बनाए हुए हैं, जगह के एतबार से भी बनाए हुए हैं, खुद अमल के एतबार से भी बनाए हुए हैं। तो शब कदर को ऐसा बनाया गया है कि हर साल आएगी, और हमारी आसानी के वास्ते ये बता दिया गया कि वो रमज़ान में आएगी, और मजीद आसानी के लिए ये बताया गया कि वो रमज़ान के आखिर अचरे में आएगी, और मजीद उससे भी मजीद आसानी के लिए, चूँकि ताकि ये उम्मत जो है ना गड़बड़ ना कर ले, मिस ना कर दे, ये बताया गया कि वो उसकी ताकतों में आएगी, ये सहूलत कर दी गई। और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम तो अल्लाह तबारक व तआला से दरख्वास्त करके उसको मुतय्यन भी करा लिए थे कि वो कौन सी रात को होगी, बताने के लिए आ रहे थे, दो आदमी लड़ रहे थे, लड़ाई अल्लाह को बहुत नापसंद है, दो आदमी लड़ रहे थे, लड़ाई अल्लाह पाक को बहुत नापसंद है, बस अल्लाह ने कहा कि इन लोगों ने लड़ लिया है लिहाजा हम उठा देते हैं, हम इसकी तायीन को उठा देते हैं, उम्मत हमेशा के वास्ते इससे महरूम हो गई, कि वो पक्का दिन मालूम नहीं। उलमा ने हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि शायद इसी में तुम्हारे लिए बेहतरी है, और वाकईतन बेहतरी देख ली इसलिए कि जब पता नहीं चला वाकईतन कौन सी पक्की तारीख की है, तो आदमी शायद इसमें हो, शायद इसमें हो, शायद इसमें हो, एक से चार रातें जग लेता है और इबादत कर लेता है, मौके से फ़ायदा उठा लेता है, वरना तो फिर कोई भी ना उठाता, वो आ रही ना रात जब आ रही है जब कर लेंगे, फिर बकिया सारे दिनों के अंदर गप्पबाजियाँ और फजूल बातें और फजूल काम में उम्मत लग जाती। तो इसलिए अल्लाह तबारक व तआला ने अल्लाह ही की मसलहत से तकदीर से यह निज़ाम हुआ कि उसके तायीन को उठा दिया गया, इसलिए अब वो मुतय्यन तो नहीं है, लेकिन उलमा फिर भी हदीसों में और वाकयात में गौर व फिक्र करके इस बात की तरफ गए हैं कि वो 27वें को हो जाती है। अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु का तो फतवा था, ये बोलते थे पक्की बात बोल रहा हूँ मैं कि वो 27वीं को होती है, लेकिन खुद अबू हुरैरा से पूछा गया कि भाई तुमने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में कब पाया था इसको, कहेंगे 21वें पाया था। अबू हुरैरा ने फरमाया ना कि हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मैं जिस रात शब कदर होगी उस रात में जो है वो पानी में सजदा कर रहा हूँ, मस्जिद नबवी कच्ची छप्पर की बनी हुई थी, खजूर के छप्पर की बनी हुई थी, नीचे कोई फर्श नहीं था, कारपेट तो बहुत दूर की बात है, पत्थर भी बिछे हुए नहीं थे, और मट्टी मट्टी थी, जब बारिश होती थी तो ऊपर से पानी इतना टपकता था कि पूरी ज़मीन किचकिच हो जाती थी, उसी में फिर नमाज पढ़ी जाती थी। तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि जिस रात शब कदर हुई है उस रात सुबह मैंने नमाज पढ़ी है मट्टी के अंदर, जबकि वो गीली हो चुकी थी, यानी बारिश की वजह से वो गील कीचड़ बन गई थी। तो हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु से पूछा गया, उन्होंने फरमाया कि वो 21वीं शब को हुआ था वैसा। वो उन्होंने 21वीं की बात भी उन्होंने बोल रहे हैं और 27वीं की बात भी उन्होंने बोल रहे हैं, लेकिन बाद में उनका कौल यही रहा कि नहीं वो 27 को हुआ करेंगी। उम्मत में ये चीज़ राइज हो गई और दूसरे दीगर और सहाबा से भी 27वें शब के बारे में ये बात आई। तो ज्यादा गालिब उम्मत इस बात की तरफ ही होती है कि 27वें शब जो होती है रमजान की, वो शब कदर होती है। जहां 27वीं शब आएगी वहां ये हुक्म आएगा। अल्लाह तबारक व तआला का निज़ाम है, अल्लाह तबारक व तआला का निज़ाम तो पूरी दुनिया के लिए, क्या पूरे आलम के लिए होता है, उसमें कोई इस्तिबाद की बात नहीं है। गर्ज ये है कि ये एक मौका होता है मेरे दोस्तों कमाने का। अब कमाने का जब लफ्ज आता है और उसकी कदर करने का जब लफ्ज आता है, उसमें इबादत का लफ्ज बोला जाता है। इबादत का मतलब ये होता है कि असल अल्लाह तबारक व तआला की बंदगी है। आदमी का जहन जिस बात के लिए तैयार किया जाता है वो ये है कि तुमको इस दुनिया में करना क्या है। इस दुनिया में इंसान को बंदगी करना होता है, और ये क्यों करना है, ये इसलिए है कि आखिरत में काम आने वाली चीज बंदगी ही है, कोई और चीज काम नहीं आने वाली। बात मानना अल्लाह ताला की, अल्लाह की बात को पूरा करना, यही काम आने वाला है। और काम आने से क्या मुराद है वहां, काम आने से मुराद ये है कि वहां के हालात में अल्लाह तबारक व तआला की मदद मिलेगी और वहां के हालात सही होंगे। हाल यहां पे भी है, हाल वहां पे भी है। हर इंसान हालात में होता है, यहां पे भी हालात में होता है, बल्कि यहां के हालात जो है ना सिंपल के तौर पर है समझाने के लिए है कि हालात कैसे होते हैं, वरना असली हालात तो वहां आने वाले हैं। जैसे नियमतें इस दुनिया की समझाने के लिए है कि नियमतें कैसी होती हैं, वरना असली नियमतें तो वहां आने वाली हैं। मुसीबतें आखिरत में है असल, इस दुनिया के अंदर तो सिर्फ हल्का सा नमूना है। हालांकि छोटी सी मुसीबत में इंसान परेशान हो जाता है, ऐसी मुसीबत तो मैं कभी नहीं देखा, ऐसा तो परेशानी कभी नहीं आई थी, ऐसा बोलता थोड़ी सी परेशानी के अंदर, मगर वो कुछ भी नहीं है, वो कुछ भी नहीं है। हालात तो असल इंसान पर वो आएंगे जो मरने के बाद पेश आने वाले हैं। कुरान पाक में अल्लाह तबारक व तआला ने ईमान वालों से इस बात को फरमाया कि तुम हमारे दीन के लिए मेहनत करो, उसमें पैसा भी लगाओ, उसमें वक्त भी लगाओ, जान भी लगाओ, और जान लगाते लगाते माल लगाते लगाते इतना लगाओ कि अगर मरना पड़ गया तो मर जाओ। फायदा क्या है भाई, अगर मर ही गए आदमी माल जान लगाते लगाते तो उसका फायदा क्या है। तो अल्लाह तबारक व तआला फरमाया कि फायदा उसका ये होगा कि मैं तुम्हारे हालात बना दूंगा। मर गया तो अब हालात बनने का क्या है, कहते असल हालात तो बनने का काम अभी शुरू होगा जब तू मर चुका होगा। और ये फरमाया अल्लाह ताला ने, मैं तुझे हिदायत दूंगा। एक आदमी मर चुका है अल्लाह के रास्ते में, अब कह रहे अल्लाह पाक फरमा रहे मैं हिदायत दूंगा। मालूम हुआ कि हम दुनिया में जिस हिदायत के अंदर होते हैं ना, असल हिदायत तो आखिरत की है, आखिरत में चाहिए हिदायत, और हालात तो असल आखिरत के हैं। इस दुनिया में हालात, वहां के हालात के मुकाबले में यहां कोई हाल ही नहीं। हदीस शरीफ में आता है कि दुनिया का जो सबसे ज्यादा मुसीबत वाला होगा, जब जन्नत की नहरों में से एक नहर में उसको गोता दे के निकाला जाएगा और उसके बाद कहा जाएगा कि दुनिया में क्या तू बड़ी मुसीबत में था। सिर्फ एक गोता जो नहर का होगा वो कहेगा कि मुसीबत क्या होती है मुझे तो पता भी नहीं। बड़ी से बड़ी मुसीबत में जो आदमी रहा, सिर्फ एक गोते में, एक 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 जो है ना डिप में, उसका मुकाबला नहीं है उसका, कहेगा कि मुझे तो मुसीबत क्या होती है ये याद है। ऐसे ही जो दुनिया में सबसे ज्यादा आराम में था उसको जहन्नम की नहर में गोता दे के निकाला जाएगा, कहेगा कि दुनिया में तो बड़ा मजा किया उसने, तो कहने लगा मजा क्या होता है मुझे तो पता ही नहीं, मुसीबत ही मुसीबत हो गई। तो असल मुसीबत वहां की है, यहाँ कोई मुसीबत, यहाँ की मुसीबत है अपने वास्ते, लेकिन जो मुसीबत आने वाली है जो अल्लाह को मालूम है और अल्लाह ही की बनाई हुई है वो, मगर अल्लाह तबारक व तआला ने नज़म ऐसा बना दिया है कि ये तुम्हारे वास्ते एक शर्त और मशरूत की जगह पर है, सबब और मुसबब की तौर पर है। कामों की चीजें जो अल्लाह तबारक व तआला के पास है दो टाइप की होती हैं, एक ये कि आप बगैर कुछ किए कि आपको कुछ दे दिया जाए, एक ये कि कुछ करने के साथ में देने का सिस्टम बनाया जाए। हम पैदा हुए हम बगैर कुछ किए के पैदा हुए, अल्लाह तबारक व तआला ने हमें जब पैदा किया जाहिर है कि हमने कौन सी मेहनत की। अच्छा, हम हवा ऑक्सीजन लेते हैं, देखते हैं, सुनते हैं, बोलते हैं, सुनना, देखना, बोलना, खाना पीना, हवा पानी हम लेते हैं, अल्लाह ताला की नेमतों से फ़ायदा उठाते हैं, हमने कोई मेहनत नहीं की, हमें मिलता है। और इसमें अल्लाह का फरमा बरदार होना भी ज़रूरी नहीं है, काफिर को भी देते हैं, मोमिन को भी देते हैं, यहूदी को भी देते हैं, ईसाई को भी देते हैं, नेक को भी देते हैं, बद को भी देते हैं, शराबी को भी देते हैं, नमाजी को भी देते हैं, सबको देते हैं। लेकिन कुछ नेमतों के मिलने का सिस्टम ऐसा अल्लाह ने बनाया है कि उसके लिए कुछ करना पड़ता है, वो सबब के साथ में जुड़े हुए हैं। इस दुनिया के अंदर भी यही चीज़ बनी हुई है, जैसे एक आदमी को डॉक्टरी की सैलरी मिलना है, या एक आदमी को आईटी की सैलरी मिलना है, या एक आदमी को इंजीनियरिंग की सैलरी मिलना है, या एक आदमी को बिजनेस की बिजनेसमैन की एक बहुत बड़ी आमदनी जो होती है वो उसको हासिल होना है महीना महीना या बगैर महीने के, या जैसे भी हो, ये वैसे नहीं मिलती है। एक आदमी घर में बैठा हुआ है, तुम डॉक्टरी की सैलरी ले लो, उसको एक उसका एक सिलसिला पूरा करना पड़ता है। पहले उसको डॉक्टरी पढ़नी पड़ती है, और फिर उसके बाद में उसको एप्लीकेशन देनी पड़ती है उस जॉब की, फिर उसकी जायदाद, उसका प्रोसेस कितना बड़ा होता है, फिर उसके बाद में उसको सर्विस देनी पड़ती है, यानी वो काबिल होता है उस काम करने के इतनी मेहनत के बाद, फिर उसके बाद वो सर्विस देता है, सर्विस देने के बाद में फिर उसको सैलरी मिलती है। तो एक है आदमी को नियामत का मिल जाना बगैर कुछ किए के, और एक है नियामतों का मिलना कुछ करने के साथ जुड़कर। ये जितने हम लोग पैसे कमाने के निज़ाम दुनिया में देखते हैं, उसके पीछे पढ़ाई लगी हुई है हमारी, फिर उसके पीछे सर्विस लगी हुई है हमारी, खाली पढ़ना भी काफ़ी नहीं होता, फिर रोज़ाना सुबह उठना, जाप पे जाना, सुबह से शाम तक मेहनत करना, अपनी सलाहियत दिखाना, जो अल्लाह ताला ने सलाहियत हमें अता फरमाई है उससे फ़ायदा पहुँचाना, बहुत अपनी सलाहियतें कहाँ जा रही हैं सबको पता है, कहाँ जा रही है, किसको फ़ायदा होता है। तो गर्ज ये है कि इन सलाहियतों से फ़ायदा पहुँचाने के बाद फिर हमें सैलरी मिलती है। तो सबब और मुसबब का एक ताल्लुक होता है। आखिरत की अल्लाह तबारक व तआला ने मुसीबतों के दूर होने का निज़ाम ऐसा जुड़ा हुआ है, और आखिरत में फ़ायदा हासिल होने का निज़ाम भी ऐसा जुड़ा हुआ है कि कुछ करना होगा। वो अल्लैसा लिल इंसानी इल्ला मा सआ, आदमी को जो है ना सही पर मिलने वाला है, जो सही करेगा, जो कोशिश होगी उस कोशिश पर मिलने वाला है उसको। व अन्न सअयहु सौफ़ युरा, और उसकी कोशिश को देखा जाएगा, परखा जाएगा, उसका लिहाज किया जाएगा, उसकी कदर भी की जाएगी। तुम्मा युजज़ाहुल जज़ा अल औफ़ा, फिर पूरा बदला उसको दिया जाएगा। तो इस दुनिया के अंदर जैसे ये दो निज़ाम चलते हैं, आखिरत में ये जो दूसरा निज़ाम है इसी को अल्लाह तबारक व तआला ने रखा हुआ है। आखिरत के अंदर जो अहवाल का सुधरना है वो मौकूफ़ है कुछ करने पर, बगैर किए कि हालात सही नहीं होंगे वहाँ पर, और हालात बहुत शदीद हैं वहाँ के, बहुत शदीद हैं। वहां हिदायत मिलने की जरूरत है, यहाँ की हिदायत कुछ भी नहीं उसके मकाम, यहाँ की हिदायत पर वहां की हिदायत होती है ना, असल हिदायत वहां है। कदम कदम पर आदमी को अल्लाह की मदद की जरूरत पड़ेगी, आकबात और घाटियां हैं वहां पे, मवाकिफ हैं मुख्तलिफ किस्म की, मवाकिफ कहते हैं मवाकिफ को क्या बोलते हैं, चेक पॉइंट होते हैं, जैसे मौकफुल हुज्जाज होता है ना, हाजियों को जो है ना चेक करते हैं, या कस्टम का जो सिस्टम होता है, मुवाकिफ हैं। 50,000 साल वाला जो दिन है, इरेगुलर दिन जो ये खास अल्लाह ने बनाया हिसाब किताब के वास्ते, वो 50,000 साल का है, उसमें 50 मौकफ हैं, और हर मौकफ 1,000 साल का है। हम समझ रहे हैं कि हालात यही है शायद, नहीं, हालात तो मेरे दोस्तों वहां हैं जो आगे आने वाले हैं। हर मौकफ 1,000 साल का है, जैसे मौकफ जुल्मत है, अंधेरे में लोगों को चलना होगा, अंधेरा है, बिल्कुल अंधेरा, इतना सख्त अंधेरा कि आदमी को अपना हाथ नजर नहीं आएगा, इसमें टाइम निकालना है 1,000 साल का, 10 मिनट का, आधे घंटे का, सब एक 24 घंटे का, ऐसा नहीं, महीने भर का, हफ्ते भर का, 1,000 साल का टाइम इसमें निकालना है, वहां जरूरत है मदद की, इसको बोलते हाल। अल्लाह तबारक व तआला फरमाते हैं कुरान पाक में कि हम जो ईमान वाले होंगे उनको नूर दे देंगे इसमें चलने के लिए, ईमान वालों को नूर दिया जाएगा, नूर हम यसाब इन आई दिन, उनका नूर उनके सामने होगा और वो उस नूर में चल रहे होंगे, नहीं तो पीछे। और अजीब बात आखिरत की यह है कि एक के नूर में दूसरा नहीं चल सकता, यहाँ तो है ना कि लाइट लाइट जल गई, उजाला हो गया, सब चल लो भाई, नहीं वहां हर आदमी का अपना नूर होगा। और इस हजार साल का जो अंधेरे का मौका पहना, इसी पर ब्रिज पे चलना है। हाल ये है, पुल सिरात पर जो चलना पड़ेगा, अंधेरे में चलना होगा। इतना आदमी की घबराहट और ऐसी परेशानी होती। एक मरतबा हम जो है ना वो डैम में देखने को गए, बड़े डैम होते हैं, उसमें सुरंग होती है, इधर से उधर रास्ता होता है, एक किलो डेढ़ किलोमीटर का रास्ता चल के जाना उसमें होता है। हमने सोचा चलो इधर से निकल के उधर पहुंचते हैं, जाके देखेंगे उधर के समय इसके अंदर से जाएंगे, बल्कि बोले खुदा की कहनी है कि बिल्कुल अंधेरा घप है उसमें, मतलब सिस्टम बना हुआ नहीं था वहाँ पे लाइटों वाटों का, अंधेरे में चलना है उसमें। और उधर से भी लोग आते रहते हैं, इधर से भी लोग जाते रहते हैं। वो हमारे हम जिस वक्त जा रहे थे, कम वक्त हमारी कह लीजिए, उधर से एक आदमी खिंजीर पकड़ के ला रहा था, खिंजीर को पकड़ के लटका देते रस्से के ऊपर, खिंजीर भी खाते ना वो लोग, तो यहाँ के वैसे मजहब तरीके से नहीं खाते वो तो उसको पकड़ा और जनावर उसको डंडे से बांध दिया। अब वो चिल्ला रहा है, अब वो इतना सा एक आदमी के चलने, दो आदमियों के, दो तीन आदमियों के चलने को इतना रास्ता है वो, और बिल्कुल अंधेरा है, और वहाँ उस कोने पे वो चिल्ला रहा है, तो इस कोने पे ऐसी आवाज आ रही जिसे कान में चिल्ला रहा है वो, क्योंकि पूरी आवाज आ जा रही ना वो। आप क्या समझ रहे, पसीना पसीना हम लोग घबराहट में, ये क्या हिस्सा है। वो साहब हमारे साथ जो थे ले जा रहे थे, उन्होंने बोले नहीं 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 ये रोज का काम है, चलो कुछ नहीं होता। बोले वो उधर से कोई किसी ने खंजीर पकड़ा हुआ है, वो खंजीर की आवाज है, आप घबराओ नहीं। ऐसा लग रहा था यही हमारी जान निकल जाएगी। अंधेरे के अंदर जो है ना बहुत घबराहट होती है, उसमें आदमी के पास नूर होगा जिसमें वो चलेगा। और फिर ब्रिज पर से चलना है। अल्लाह तबारक व तआला अपनी कुदरत से ईमान वालों के साथ में ये फैसला, ये रहम फरमाएंगे कि उनके पास जैसे नूर होगा वैसे मसाफत तय हो सकेगी। तो बाद ऐसे लोग होंगे कि लाइट की मसाफत में चले जाएंगे, जैसे लाइट इधर से उधर सेकंडों में जाती है। अल्लाह हम सबको वैसे ही पार कर दे, बिजली की तरह से गुजर जाना जिसको बोलते हैं, सेकंड में पार हो जाएगा आदमी इधर से उधर। हालांकि वो 1500 साल का रास्ता है, वो जो ब्रिज है जहन्नम के ऊपर बना हुआ है वो, ये रिवर के ऊपर बना हुआ नहीं है। 1 किलोमीटर का, 1.5 किलोमीटर का, 25 किलोमीटर का, 27 किलोमीटर का, 27 किलोमीटर, 28 किलोमीटर तक, 30 किलोमीटर तक के ब्रिज पे भी गए हम लोग। यहाँ पे अपने बहुत है इधर एरिजोना की तरफ बाद ऐसे अंदाजा फरमाई 1500 माइल का ब्रिज, उस पर अल्लाह तबारक व तआला बिजली की तरह से गुजार देंगे, मगर कुछ होना पड़ेगा पास में। जिसके पास होगी चीज उसको बिजली की तरह से, नहीं तो फिर उसमें वो हो जाए। और वो है बिल्कुल पतला, और उसके नीचे से आंकड़े लगे हुए हैं, और वो आंकड़े खींचते भी रहेंगे, और नीचे जहन्नम है। जो कटके गिरा उसके साथ हिसाब किताब नहीं है, फिर हिसाब किताब इससे पार होने के बाद वालों के लिए है। इसीलिए जो पक्के ईमान वाले होंगे उनके साथ हिसाब किताब नहीं, और जो पक्के काफिर होंगे उनके साथ में भी हिसाब किताब नहीं। उसको हिसाब किताब क्या होने का, उन्हें जाने से पहले टपक जाने वाला है। हाल इसको ऐसे ऐसे हालात है वहां के। आज ही जो मौलाना ने कुरान शरीफ पढ़ी है उसके अंदर जो है ना कुछ जन्नत की और जहन्नम के हालात का बयान किया गया है, इस कदर घबराने वाला है, मैं क्या बताऊं आपको। अल्लाह तबारक व तआला ने जो बयान फरमाया कि कैसे जो है ना इन शजरत ज़क्कूम ताम असीम से जो बयान फरमाया है कि वहाँ खाने को कैसे मिलेगा, कैसे हम उसको जो है ना जहन्नम के बीच तक जो है ना दाखिल कर देंगे जहन्नम में, और फिर वहाँ जाने के बाद कहेंगे कि इसके ऊपर गर्म पानी डालो और ऐसा पानी कि उसके जो है ना आंतों तक को गड़ा के निकाल दे, और पूरे के पूरे जिस्म को झुलसा दे इसके, और ज़ख्मों का धोवन इसको पिलाओ। और ये अल्लाह तबारक व तआला ने जिस अंदाज में बयान फरमाया है उसमें मैं क्या बताऊँ मेरे दोस्त। और जगह जगह है कुरान पाक में, एक आध जगह पर ये मजमून है ऐसा नहीं है, सबसे ज्यादा यही मजामीन है। जन्नत और जहन्नम की तफसीलात हैं, आखिरत की, चूंकि ये अंजाम है हमारा इंसानी जिंदगी का, अंजाम अगर अच्छा हो गया तो अच्छा भी वैसे ही अच्छा होने वाला है, और अगर हजार बार खुदा ना खास्ता बुरा हो गया तो वो बहुत ही बुरा होने वाला है। तो इसीलिए हालात जो है ना इस दुनिया के हालात से परेशान होने का उतना मसला नहीं है जितने आखिरत के हालात की फिक्र करने का मसला है। इस दुनिया में भी फिक्र करना है, लेकिन ऐसे करना है कि आखिरत के ऊपर नुकसान ना हो, आखिरत के अहवाल पर नुकसान ना हो उसका। इस दुनिया के हालात में आदमी परेशान होता है, لیکن یہ پریشانی کچھ بھی نہیں اس کے مقابلے میں جو آخرت میں پریشانی آنے والی. اسی لیے حضور پاک صلی اللہ علیہ وسلم آخرت کی پریشانی سے بچانے کی تدبیریں فرماتے تھے. ایسے میں جو آدمی دنیا کی پریشانی لاتا اتنا ہلکا کرتے تھے اس کو, کہنے کہ یہ کیا ہے, یہ تو کچھ بھی نہیں. ایک مرتبہ صحابہ نے فقر و فاقے کی تنگی کا ذکر کیا کہ بہت زیادہ تنگی ہو گئی, تو لا اخشى علیکم الفقر, لا اخشى علیکم الفقر, یہ فقر وغیرہ کا کوئی مجھ پر تم پر اندیشہ نہیں ہے. یہ تو ٹائم نکل جاتا ہے, نکل گیا. صحابہ خود فرماتے ہیں اللہ تعالیٰ نے ہم کو امتحان میں ڈالا, ہم نے امتحان دیا اور پاس بھی ہو گئے. کھانے کو بھی نہیں تھا, رہنے کو بھی نہیں تھا, پہننے کو بھی نہیں تھا, عزت بھی نہیں تھی, مارا بھی جاتا تھا, کوٹا بھی جاتا تھا, ستایا بھی جاتا تھا, ایذا پہنچائی جاتی تھی, ہر قسم کے امتحان سے ہم دشمن بھی ہمارے ساتھ گھیر لیتے تھے, دشمن ہم پر حملہ بھی کر دیتے تھے, ان سے لڑنا بھی پڑتا تھا. ان سب حالات میں ہم گزرتے رہے اور ہمارا اللہ تعالیٰ نے ہمارا یہ امتحان پاس کر دیا. اور دوسرا جو امتحان نعمتوں کا ہے وہ جب آیا تو اس کو پاس کرنا مشکل ہو گیا. ابتلینا بالضراء فصبرنا وابتلینا بالسراء فصعبت علینا, جب تکلیفوں سے ہمیں آزمایا گیا تو ہم نے صبر کر لیا, کام نکل گیا. لیکن جب ہم کو نعمتوں سے آزمایا گیا تو پھر یہ آزمائش بہت سخت تھی, کیونکہ نعمت میں آدمی اللہ کو بھول جاتا ہے. ہم نہیں بھولے, پرچہ تو وہ بھی ہم نے دیا, صحابہ فرما رہے امتحان تو ہم نے دیا, وہ پاس بھی کیا, لیکن آسان نہیں تھا وہ پرچہ, یہ فرما رہے وہ امتحان وہ ایگزام جو ہے وہ آسان نہیں تھا, وہ بڑے مشکل کا تھا. چونکہ اس میں اللہ کے حکم کو یاد رکھنا, اللہ کی مرضی کو سامنے رکھنا, نعمت کو اللہ کی مرضی کے مطابق استعمال کرنا, نعمت کو گناہوں میں استعمال نہیں کرنا, نعمت میں ہونے کی وجہ سے گناہوں میں مبتلا نہیں ہونا, سرکشی میں نہیں جانا, نافرمانی نہیں کرنا, بہت امتحان کا کام ہوتا ہے. اس وجہ سے میرے دوستو اللہ تبارک و تعالیٰ نے قرآن والی جو زندگی ہمارے سامنے دی ہے, پورے یعنی ہم پڑھتے رہے, سنتے رہے اور پڑھتے ہیں رمضان المبارک میں, یہ اسی لیے ہے کہ آدمی کے سامنے, مسلمان کے سامنے آخرت کی زندگی بالکل آنکھوں کے سامنے ہو جائے, جنت اس کی آنکھوں کے سامنے ہو, جہنم اس کی آنکھوں کے سامنے ہو, جنت میں لے جانے والے اعمال وہ آنکھوں کے سامنے ہو, جہنم میں پہنچانے والے اعمال وہ آنکھوں کے سامنے ہو, آخرت کے جو حالات ہیں وہ اس کے سامنے ہو. جہاں آدمی اس دنیا میں سے گیا, قبر میں پہنچا, وہاں سے آخرت کے احوال کھل جانے والے ہیں. من ماتا فقط قامت قیامت, ہو جو مر گیا اس کی تو قیامت ہو گئی, پوری دنیا کی قیامت تو آئے گی جب آئے گی, لیکن جو مر گیا اس کی تو ہو گئی قیامت. من ماتا فقط قامت قیامت, ہو اور جو مر گیا اس کی آنکھ کھل گئی. حضرت علی رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ الناس نیام اذا ماتوا انتبہوا, لوگ سو رہے ہیں جب مریں گے تو ان کی آنکھ کھل جائے گی. جیسے ہم لوگ خواب میں سو رہے ہوتے ہیں نا, آدمی خواب میں ہے اور پھر یعنی سو رہا ہے اور سونے میں کوئی خواب اس کو پڑ رہا ہے, اب وہ خواب کے اندر ادھر ادھر پھر رہا ہے, گھوم رہا ہے, شادی بھی ہو رہی ہے, دعوتیں بھی ہو رہی ہیں, مزے بھی اڑا رہے ہیں, یہ ہو رہا ہے وہ ہو رہا ہے, اور اچانک کسی نے اٹھا دیا, یار بھائی نماز کا ٹائم ہو گیا. ادامات انتباہ, خواب تھا جو کچھ کے دیکھا, جو سنا افسانہ تھا, بس اتنی سی حقیقت ہے فریب خواب ہستی کی کہ بس کہ آنکھیں بند ہوں اور آدمی افسانہ ہو جائے, کچھ نہیں رہتا ہے. تو حضرت علی رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ الناس نیام اذا ماتوا انتبہوا, لوگ سو رہے ہیں جب مرتے ہیں تو بیدار ہوتے ہیں, جب بیدار ہوں گے تو وہاں آخرت کی جو زندگی ہے وہ آنکھوں کے سامنے ہو جائے گی, وہاں حالات اصل ہیں اور وہاں ہدایت ملنا اصل ہے. اللہ تبارک و تعالیٰ نے فرمایا ایک جگہ پر قرآن پاک میں, والذین قتلوا فی سبیل اللہ فلن یضل اعمالہم, جو لوگ اللہ کے راستے میں قتل کر دیے گئے, ختم کر دیے گئے پورے, کچھ نہیں بچا ان کا, جان ہی چلی گئی, اللہ ان کے اعمال کو ضائع نہیں کرے گا. غور کرنے کی بات ہے کہ اللہ پاک نے کیسے یہ بات, کس انداز میں یہ بات فرمائی ہے, جہاں جا کے ہماری عقل رک جاتی ہے, سوچ ابھی اب یہاں سوچنے کا کیا ہے, ایک آدمی ختم ہی ہو گیا, اب بچا ہی کیا ہے اس کے پاس. اللہ فرمانے ابھی تو شروع ہوا اس کے پاس. فلن یضل اعمالہم, اللہ اس کے عمل کو ضائع نہیں کرے گا, سیہدیہم, اللہ ان کو ہدایت دے گا, ہدایت دے گا, ویصلح بالہم, اور ان کے حالات بنائے گا. ایک ایک جگہ قبر کی پوری زندگی جو ہے وہ جنت کے باغوں میں سے ایک باغ بن جائے گا, میدان حشر کی ذلت اور رسوائی سے آدمی بچ جائے گا. یوم تبل السرائر, میدان حشر جو ہے نا وہ بھید کھلنے کا دن ہے, سب لوگوں کا کچا چٹھا باہر, کتنی ڈینجر بات ہے, ہر آدمی اپنے ایک سیکنڈ کے دو سیکنڈ کے واسطے چند سیکنڈ کے واسطے اپنے اندر گریبان سوچ کے دیکھے کہ یار اگر میرا بچپن سے لے کے اب تک کا پورا پول کھل گیا کسی کے سامنے کیا رہ جائے گا, کون سننے کے قابل رہیں گا, کون سنانے کے قابل رہیں گا, کون ایک دوسرے کو دیکھنے کے قابل ہوگا, वो क़यामत ऐसी चीज है कि वहां पर सबका कच्चा चिट्टा यौम तुबल सराय पूरे भेद खोल दिए जाएंगे। बदालहुम मिन अल्लाह मा लम यकुनू यहतसिबून, अल्लाह की तरफ से ऐसी बात सामने आ जाने वाली है जिसका गुमान भी नहीं था इन लोगों को, और लोगों के जो अमाल होंगे वो पूरे अमाल लोगों के सामने आ जाने वाले हैं। और अल्लाह तबारक व तआला के पास निजाम कल क़यामत में ये होगा कि हर इंसान रहन होगा अल्लाह के पास, कुल नफ्स बिमा कसबत रहीना, हर आदमी अपने अमल में रहन में होगा। रहन रखते ना, मकान रहन रख दिया, गिरवी रखना जिसको कहते हैं, सोना रहन रख दिया, कोई चीज रहन रख दी, हर इंसान की जान वो रहन है, उसमें अल्लाह तबारक व तआला की मदद होगी। हालात ये हैं असल, इसीलिए अल्लाह ने फरमाया कि वो दिन तो वो होगा कि जिस दिन जो है ना बच्चे बूढ़े हो जाएंगे, फकीफ तकून इनकफर तुम यौमन यजअलुल विलदान शीबा, अगर तुम अल्लाह तबारक व तआला से अपने आप को यानी मनवा नहीं लिए, अल्लाह ताला को राजी नहीं कर लिए, कुफ्र वाली जिंदगी पर रह गए, तो उस दिन क्या कैसे बचोगे तुम उस दिन से जो दिन बच्चों को बूढ़ा बना देगा। कोई मुसीबत बच्चे को बूढ़ा नहीं बनाती, यहाँ पे वहां पे बच्चे बूढ़े हो जाएंगे, मुसीबतें ऐसी बड़ी बड़ी सामने आएंगी कि कोई आदमी खड़ा नहीं रह सकेगा। व तरा कुल्लु उम्मतिन जासिया, हदीस शरीफ में आता है कि जब मैदान हशर में लोग होंगे अपने अपने खड़े हुए होंगे और परेशानियों के अंदर होंगे, अचानक अल्लाह तबारक व तआला जहन्नम को इजाजत देंगे कि तू आ सकती है। अब वो क्या मंजर होगा, जहन्नम जो है वो एक गर्दन निकालेगी अपनी और उसके पास जुबान होगी और उसको दोनों आंखें होंगी और वो कह रही होगी कि मैं हर उस शख्स पर आज मुसल्लत हूं जो तकब्बुर करता था दुनिया में और हक से एराज करता था, अल्लाह की बात नहीं मानता था, आज उस पर मैं मुसल्लत हूं। तो उसकी हैबत से कोई आदमी खड़ा नहीं रह सकेगा, हदीस में आता है और कुरान पाक में है, ये सूरह जासिया उसी को बोलते हैं। सूरह जासिया के असर माने घुटने के बल गिर जाने के हैं, सारे के सारे इंसान बादशाह फकीर नेक बस सारे इतनी घबराहट होगी जहन्नम को देख के मैदान में आते हुए, मैदान हशर में आते हुए, कि सारे लोग घुटने के बल गिर जाएंगे, पैर ठहर नहीं सकेंगे, उनके लर्जा पड़ जाएगा और लोग गिर जाएंगे। वह तरा कुल्ल उम्मतिन जासिया, तो हर उम्मत को देखेगा कि वो घुटने के बल गिरी हुई होगी, लोगों की आंखें जो है ना फटी हुई होंगी, लोगों की जुबानों से बात नहीं निकल रही होगी। बहुत अजीब मंजर कशी कुरान पाक में अल्लाह ने जगह जगह फरमाई हुई। हालात तो वो है मेरे दोस्तों भाई, कुरान असल में उस जिंदगी की रहबरी करता है, वहां हालात सही करने का काम बताता है और वहां की जो नियमतें हमेशा हमेशा की हैं वो हासिल करने के लिए तरगीब देता है। यहाँ की नियमतें कुछ नियमत नहीं है, यहाँ का मजा कुछ मजा नहीं होता, यहाँ तकलीफ और आराम, तकलीफ और आराम, एक दिन तकलीफ एक दिन आराम, थोड़ी दिन तकलीफ थोड़े दिन आराम, थोड़ी चीजों से आराम थोड़ी चीजों से तकलीफ, यही चलता रहेगा यहाँ। इसमें नेकोबत की खसूसियत नहीं है, हर आदमी बताए यार कुछ ऐसी ताबीज दे दो और कुछ ऐसा वजीफा बता दो कि सारी नहोसत खत्म हो जाना, बोले ये सारी परेशानी दूर हो जाना। एक साहब आके मेरे को बोले एक ऐसी ताबीज दे दो आपके पूरी इफलास खत्म हो जाना, मेरी मालदार हो जाना। मैं बोला तू मेरे घर कमरे के सामने हत्या बने हुए दिख रहे हैं तेरे को, पूछा मैं अगर ऐसी कोई ताबीज होती तो मैं खुद बन लेके अपने मेरे घर के सामने हाथी घोड़े बांध लेता था, इतने बोला मैं। ये दुनिया का सेटअप नहीं है वैसा, मगर हर आदमी जो ये परेशानी की जगह है, बोल ये कुछ भी नहीं है मेरे। और यहां पर होगा ये दोनों चीजें, असल में हर इंसान को तकलीफों से गुजरना होगा, अपनी अपनी बीवी बच्चों की, किसी की बीमारी के लेंस है, किसी के माल के लेंस है, किसी की जॉब के लेंस है, किसी की इज्जत के लेंस है, किसी की औलाद के नाफरमानी के लेंस है, किसी की बीवी की नाफरमानी के लेंस है, किसी के शौहर की ज्यादती और नाफरमानी के लेंस है। एक डॉक्टर साहब मस्जिद में रह रहे थे, मैंने कहा क्या किस्सा है डॉक्टर साहब, अच्छे खासे आदमी, बोले अल्लाह पता नहीं अल्लाह मियां ने क्या कौन सी, मेरे को तो याद भी नहीं है कि मैंने कोई किसी को सताया हो और कोई ऐसी हरकत मुझसे हुई हो, मगर पता नहीं क्या है, बोले हमारी बीवी ऐसी मेरे लिए मुसीबत बन गई है, तो वो मेरे को जो है ना हुकूमत वाले निकाल दिए घर से और घर उसको दे दिए, तो मैं मस्जिद में आके पड़ा हुआ हूँ। डॉक्टर साहब कोई किसी तरह से परेशान होता है, कोई किसी तरह से परेशानियां इस दुनिया का, ये दुनिया परेशानियों उसके साथ डिजाइन की गई है, यहाँ परेशानी रहेगी, किस किस लेन से रहेगी, हर एक की अलग अलग है। जिसको किस तरह का इम्तिहान देना पड़ेगा अल्लाह जानते हैं, वो मगर है हर एक के साथ वो सेटअप, किसी को इसमें छुट्टी नहीं है। पैगंबरों को छुट्टी नहीं दी गई इसमें, औलिया अल्लाह को नहीं छुट्टी दी गई इसमें, बल्कि पैगंबरों को तो और ज्यादा तकलीफों में रखा गया, क्योंकि उनको बता दिया गया कि जितनी यहाँ पे तकलीफ सह लोगे उतने बड़े दर्जे वहां पर है, क्योंकि सबसे बड़ा दर्जा उनको मिलने वाला था, तो इसलिए सबसे ज्यादा तकलीफ उनको यहाँ दे दी गई। अशद अन्नास बलान अलंबिया, ज्यादा तकलीफ जो है ना नबियों को होती है। सुम्मल अमसल फल अमसल, फिर जो नबियों के साथ ज्यादा मुशाबात अख्तियार करते जाते हैं वो तकलीफों में आते हैं। आदमी नमाज रोजे की तरफ इसलिए आता है कि तकलीफों से निकल जाए। हदीस में हुजूर ये फरमा रहे हैं कि जो नबी के जितना करीब जाता जाएगा उतना ज्यादा फंसता जाएगा, मगर फिर अल्लाह पाक उसको सबर भी देंगे, फिर उसको फहम भी देंगे कि इसमें ये फायदा है। इसलिए तकलीफें तो आएंगी, उसमें घबराना नहीं है, न मर्दों को घबराना है न औरतों को, ये एक दुनिया का ये सेटअप है। और नियमतें भी यहां मिलेंगी, किसी इंसान के बारे में आप नहीं कह सकते कि उसके पास नियमत नहीं, उसको खुशी नहीं मिली, कोई आपको नहीं मिलेगा ऐसा। हर इंसान को खुशी मिलती है, हर इंसान नियमतों से लदा जाता है, बेशुमार नियमतें होती, भूल जाता है वो तकलीफ में, लेकिन नियमतें बेशुमार होती हैं। बहुत सी नियमतों की तरफ ध्यान भी अपना नहीं जाता है। अल्लाह ताला ने ऐसी ऐसी नियमतें कुरान पाक में बाज़ जगह पर जिक्र फरमाया कि जिंदगी भर हमने नहीं सोचा होगा। एक जगह पर जिक्र है कि देखो हमने तुमको गर्मा में कैसे कपड़े दिए और सरमा में कैसे कपड़े दिए, कभी सोचा हमने? नियमतें हमारी हैं कि तुम्हारी गर्मी का इंतजाम करने के लिए गर्मी के हिसाब से कपड़े बनाए हमने, तुम्हारी सर्दियों का इंतजाम करने के लिए सर्दी के हिसाब से हमने कपड़े बनाए, ऐसी ऐसी चीजों का जिक्र है। तुम्हारे जानवरों पर गौर करो, तुम सवारी भी करते हो, तुम खाते भी हो, तुम अपने सामान को इधर से उधर मुंतकिल भी करते हो, तुम्हारे घरों का निज़ाम देखो, तुम्हारी बीवी बच्चों का निज़ाम है, तो कैसे हमने तुम्हारे जोड़े बनाए, फिर तुम्हारी आपस में मोहब्बतें कायम कर दी, जोड़े बनाने का काम भी हम ही करते हैं, मोहब्बतें भी फिर हम ही डाल देते हैं, फिर एक दूसरे की तरफ खुद ही अट्रैक्ट होते हो। अल्लाह ताला की तरफ से वो कुदरती निज़ाम होता है। अजीब अजीब अंदाज से अल्लाह पाक ने मुतवज्जे फरमाया है, बहुत नियमतें होती हैं बंदे के पास। एक साहब बहुत रोना रोए एक बुजुर्ग के पास जाके, मेरे पास एक मुझे कोई नियमत नहीं, अल्लाह ने नहीं दी है मुझे तो कोई चीज़ दी नहीं है। तो उन बुजुर्ग ने कहा कि अच्छा ऐसा करता हूँ, मैं तुम्हारी दोनों आँखें फोड़ देता हूँ और 10 लाख तुम्हारे को दिला देता हूँ। एक साहब, अरे नहीं 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 ऐसा नहीं हो सकता, वो आँखें फोड़ के मैं 10 लाख नहीं ले सकता भाई। तो फिर उसके बाद बोले अच्छा ऐसा करेंगे, कभी बात जुबान पर आ गई, कभी दांतों पर आ गई, कभी जाने वाला किडनी पर आ गई। तो ये नहीं, करोड़ों की तो तेरे पास है, तू बोला मेरे पास कुछ भी नहीं है। अब जाहिर है कि हिसाब करे तो उसको करोड़ों में निकल गया हूँ। नियमतें बंदे के पास रहें। हजरत एक बुजुर्ग जा रहे थे, उनके पास जूता नहीं था। तो पहले के ज़माने के लोगों की बड़ी आदत ये थी कि पहले अल्लाह से दुआ करते थे फिर इंतज़ाम में जाते थे दुनियावी एतबार से। तो सोचा मस्जिद में जाके 2 रकात नमाज पढ़ लूँ, या अल्लाह मियां जूते के पैसे नहीं है, इंतज़ाम कीजिए, जूता दिला दीजिए। शेख सादी का किस्सा है, वो जा रहे थे। इत्तेफाक की बात यह है कि उधर से एक आदमी आ रहा था जिसको पैर नहीं थे, जिसके दोनों पैर कटे हुए थे, ऐसे ज़मीन पर ऐसे घसीटता हुआ आ रहा था। मस्जिद करीब ही थी उनको, वहीं से घर को पलट गया, बस अल्लाह मियां जूता नहीं तो नहीं, क्योंकि जूता नहीं होने की का एहसास था कि जूता नहीं है मेरे पास, लेकिन पैर है इसका एहसास नहीं था। हर बंदे के पास नियमतें बेशुमार हैं, हर एक को नियमतें मिलती हैं, लेकिन आदमी के एहसास में कुछ ऐसा होता है कि जरा सी भी तकलीफ हुई आदमी को सारी नियमतें वो भूल जाता है, उसे वो तकलीफ ही याद रह जाती है। इस दुनिया में मेरे दोस्तों इम्तिहान है ये, कि कुछ नियमतों का इम्तिहान शुक्र का इम्तिहान लेने के लिए है, और मुसीबतों का इम्तिहान सब्र का इम्तिहान लेने के लिए है। और सब्र और शुक्र दोनों ईमान की सिफात हैं, और दोनों ईमान बनाने के लिए हैं। वो नियमतें और मुसीबतों का सेटअप ईमान बनाने के लिए है, और ईमान पर आदमी को आखिरत की नियमत मिलना तय है। जैसे मैंने कहा ना कि सबब के साथ में जोड़ी हुई है कुछ चीजें, तो जिसके पास में ईमान बना हुआ होगा, ईमान होना अलग है, ईमान का बना हुआ होना अलग है। सब्र बना हुआ है, ईमान का एक हिस्सा बना हुआ है। शुक्र बना हुआ है तो ईमान का एक हिस्सा बना हुआ है। और सब्र जो है कोई बोलने और सुनने की चीज नहीं होती, प्रैक्टिस की चीज है। सब्र आदमी को ममारसत के साथ भुगतते अपने अंदर बर्दाश्त लाना होता है, वो एक प्रैक्टिस है, वो एक सिफत है। वो एक ऐसे ही शुक्र भी जो है ना एक सिफत है ये। और तमाम असाफ का ये ईमानी सिफात का यही हाल है कि उनको सीखा जाता है तो वो सीखने से आते हैं, तो ईमान जो है वो बनाया जाता है। पहले जमाने में बहुत शुरू तक जो है ना ये कॉन्सेप्ट ही निकल गया था कि ईमान भी मेहनत करके कोई बनाने की चीज़ होती है। ईमान ला लिए ना बन गया समझते हैं। ईमान लाना अलग होता है, ईमान का बना हुआ होना अलग होता है। हमारे पास ईमान बना हुआ कहाँ है? अपने ईमान के अंदर बनावट नहीं आई अभी, क्योंकि बने हुए ईमान के असरात अलग होते हैं। हमारे अंदर चूंकि वो असरात नहीं दिखते, इल्ला माशाल्लाह कुछ बंदे ऐसे भी होंगे जिनका ईमान बना हुआ है, क्योंकि हमारे अंदर वो असरात नजर नहीं आते, इस वजह से हम ये हुक्म लगाते हैं कि हमारा ईमान बना हुआ नहीं है। क्योंकि ईमान जब बनता है तो उसके अंदर सात चीजें बनती हैं, आमनतु बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही वल यौमिल आखिरी वल क़द्र खैरिही व शर्रिही मिनल्लाहि तआला वल बासि बादल मौत। इन चारों के, इन सातों चीजों के असरात हैं, तो अलामत है वो कि वो बना। जैसे आखिरत पर मैं ईमान रखता हूँ, बल बासि बादल मौत, मौत के बाद में उठने पर मेरा ईमान है। मौत के बाद में उठने पर ईमान है का मतलब इसका बनना क्या है? ये ईमान बना हुआ है, इसकी अलामत क्या है? इसकी अलामत यह है कि मेरा हर अमल करने से पहले मैं ये तय करना कि ये मौत के बाद जब मैं उठूंगा तो ये काम मेरे को फायदा पहुंचाएगा या नुकसान पहुंचाएगा। अगर मुझे नुकसान पहुंचाने वाला वो काम है तो मैं वो ना करूं, चाहे दुनिया में कितना ही उसका मुझे नुकसान हो रहा हो। फायदा पहुंचाने वाला है तो मैं करूंगा। अगर बादल मौत पर मेरा ईमान बना हुआ होगा तो मेरे अमल की बुनियाद, इकदाम की बुनियाद, किसी काम को करने या छोड़ने की बुनियाद आखिरत को सामने रखना होगा। अगर मैं अपने हर अमल में यही चीज सामने रखता हूं तो फिर मैं दुनिया, तो फिर बना हुआ है आखिरत पर ईमान। यह मैं नहीं कर पा रहा हूं, सोचता ही नहीं हूं मैं तो उसको, तो भाई मेरा ईमान बना हुआ कहां है? मुझे अपना ईमान बनाने की जरूरत है। तकदीर पर ईमान है, तकदीर पर जब ईमान बना हुआ होता है तो उसके आसार है। तकदीर पर जिसका ईमान बना हुआ होता है उसको तसल्ली होती है, परेशान नहीं होता वो। तसल्ली, तकदीर पर ईमान की खसूसियत तसल्ली है, जो है अल्लाह ताला की तरफ से अच्छा बुरा, और जो अल्लाह ताला ने तय कर दिया वो होने वाला है, अच्छाई के लेंस से बुराई के लेंस। पूरी दुनिया मिलके फायदा मुझे पहुंचाना चाहे नहीं फायदा पहुंचा सकती, मगर वही जो उन्होंने तय किया। पूरी दुनिया मिलके मेरा नुकसान पहुंचाना चाहे तो नहीं नुकसान पहुंचा सकती, मगर वही जो उन्होंने तय किया। ये बना हुआ अगर होगा तो ऐसा आदमी वाकया पेश आने से पहले तो भाग दौड़ करेगा, लेकिन वाकया पेश आने के बाद में घबराहट उसको नहीं रहेगी। अब हमारा कहां बना हुआ है? कितना हम लोग घबराते हैं, कितना परेशान होते हैं, कितना स्ट्रेस पालते हैं। नुकसान हो गया थोड़ा वो पाल लेके बैठे हुए रहते गम को, अरे भाई हो गया, अल्लाह ताला ने तय फरमाया था, उसमें अल्लाह की कोई मसलियात होगी, हो गया, किस्सा खत्म करो, छोड़ो इसको। नहीं छोड़ता नहीं, बदल ये लेके बैठा हुआ गम। तकदीर पर ईमान की कमजोरी होती है। कोई आदमी को नियमत मिल गई, अकड़ गया, बड़ेपन में आ गया, ये समझ रहा कि बस मेरे जैसा कोई दूसरा नहीं है, ये तो कभी भी अल्लाह पाक छीन ले सकते हैं। तकदीर पर ईमान वाला बैलेंस भी आ जाता है। तकदीर पर ईमान वाला जुस्तजू के अंदर मुस्तहिद हो जाता है, सुस्त नहीं पड़ता। तकदीर पर ईमान वाला तसल्ली में रहता है, परेशान नहीं होता। कितनी भी परेशानी की चीज़ आए समझता है कि अल्लाह पाक ने किया, और अल्लाह हकीम है, उनके हर काम में हिकमत है, और मेरे से मोहब्बत करते हैं चूंकि मैं ईमान वाला हूँ, तो उनका जो भी तसरुफ होगा उसमें हिकमत भी ऐसी होगी जो मेरे फेवर में होगी, हिकमत भी होगी और वो ऐसी होगी जो मेरे फेवर में होगी। फरिश्तों पर ईमान का निज़ाम है, किताबों पर ईमान है, रसूलों पर ईमान है, फिर अल्लाह पर ईमान है। जितने सात बातों पर ईमान, वो बना हुआ जो होता है, उस ईमान के बनने के साथ में जो नतीजा आएगा आखिरत में वो अलग होगा। अल्लाह तबारक व तआला कुरानी जिंदगी हमें इसलिए दिए हैं ताकि हमारा ईमान बन जाए, और ईमान बनने ही के अंदर ये सबर का बनना भी और शुक्र का बनना भी होता है। तो ये सबर और शुक्र का बनना ये हालात के साथ में जुड़ा हुआ है। तो हालात में मुआफिक हालात और नामुआफिक हालात दोनों जुड़े हुए रहेंगे, आते रहेंगे हर इंसान के साथ में। उसमें अल्लाह तबारक व तआला की मदद लेने के तरीके बने हुए हैं बाज़ाब्ता, कि आपको कोई हाजत पेश आए तो अल्लाह ताला से मांगो, कोई मुसीबत पेश आ जाए तो उसमें सबर भी करो, मुसीबत में सबर करना है, वही मदद लेने का तरीका है। नेमत मिल जाए तो शुक्र करो, शुक्र करना ही नेमत में मदद देने का तरीका है। लेकिन शक्कर तुम लाजी धन, शुक्र करोगे तो इजाफा होगा। तो नियामत में, और शुक्र करना क्या है? अल्लाह की मर्जी के मुआफिक व नियामत का इस्तेमाल होना। ऐसे ही मामलात के अंदर अल्लाह पे भरोसा करना, तवक्कुल करना इस्तेआनत का तरीका है। कारोबार में, बिजनेस में, इलाज मुआलजे में, किसी के साथ बात मामला करने में, खरीदो फरोख्त में, सब चीज़ों में, मामलात में अल्लाह पे भरोसा करना ही, तवक्कुल करना जरूरी होता है। ये नहीं, ये नहीं मैं ये काम कर लिया हूँ, मुझे अल्लाह पे भरोसा करने की जरूरत नहीं है, मेरे पास पैसे हैं, ये चीज़ मैं खरीदने जा रहा हूँ, इसमें बीच में इंशाल्लाह क्या है, इसमें इंशाल्लाह की बात नहीं है, मैं पढ़ लिया हूँ, मैं ये जॉब करने वाला हूँ और मुझे ये चीज़ मिल जाने वाली है, मैं ऐसा कर लिया हूँ, मैं ऐसा हो जाने वाला हूँ। बाद लोगों को आपने देखा होगा कि इस ख्याली गुम्बद के अंदर ऐसा घूमते रहते हैं कि बेशुमार जो है ना कर्जे वसूल कर लेते हैं, बस ये बिका और मुझे इतने पैसे आ गए और जो ना वाला और इतनी आमदनी मुझे आ जाएगी, इतना खर्चा उस पर आएगा, लिहाजा इतनी जब मेरी आमदनी हो जाएगी तो मैं इतना कर्जा ले सकता हूँ, लिहाजा मैं उतना कर्जा ले लिया। हमारे एक दोस्त थे, उसका ऐसे ही तरीका होता था, वो कुछ बिजनेस में पैसे डाल देता था थोड़े से, उसके बाद में हिसाब लगा देता था ये बिजनेस में इतना पैसा आएगा। एक मरतबा फिश फार्म डाला, फिश फार्म डाल मुझे बता दिया कि मैं गाँव में जो है ना चार ऐसे हाउस बना दिया हूँ और उसमें फिश डाल दिया हूँ ले आके और हो जाएंगे। मैं हिसाब लगा लिया हूँ, मुझे बता दिया लोगों ने कि एक एक फार्म हाउस में से इतनी इतनी फिश बिकने वाली है, इतनी बिकेंगी तो इतने पैसे जो है ना असल कास्ट के आएंगे और इतने पैसे जो है ना मेरी प्रॉफिट के आएंगे। जब इतने पैसे आएंगे ना तो बस अब आते ही पैसे दे देता हूँ, तेरे से 5,000, तेरे से 10,000, तेरे से 10,000, तेरे से 60-70,000 उधार ले लिया। उसके बाद मुझे फ़ोन करके बोलने लगा, बहुत जिगरी दोस्त बचपन का, अबे तुबे से बात करने वाला, लेकिन वो जा रहा हूँ गाड़ी लेके, लारी लेके जा रहा हूँ गाँव से, पूरे मच्छर निकाल के लाने वाला हूँ, ला के बेचता हूँ, ला के पूरा जिसका उसको कर्जा अदा कर देता हूँ। वहाँ गया, वहाँ जाके दूसरे दिन में बोला क्या हुआ ला लिया, बोले तो वहाँ का वहाँ एक भी मच्छी नहीं है यार उसमें, बोले अरे क्या हुआ, वो लंबाड़ा जो है ना रात में चुरा लिया, बोले पूरा हमारे पास लंबाड़ा एक फॉर्म होती है, चोर मशहूर है बहुत, वो पूरे यहाँ से पूरी मछली निकाल के लेके चले गए। मामलात में अल्लाह पे भरोसा इस्तेआनत, आप ये पहले से तय नहीं कर दे सकते आप कि ये हो जाएगा, इतने पैसे मेरे को मिल जाएंगे मैं ये कर लूंगा, अरे भाई अल्लाह तबारक व तआला चाह रहे हैं नहीं चाह रहे हैं। मैं सुनाया था ना मैं इससे पहले, एक साहब घोड़ा खरीदने के लिए बाजार जा रहे थे, दोस्त ने कहा कि भाई, उस दोस्त से पूछा कहाँ जा रहा, कहने का बाबा घोड़ा लेने के लिए जा रहा हूँ, तो बोले इंशाल्लाह तो बोल, तो बोले इंशाल्लाह क्या बोलने का है, जेब में पैसे हैं बाजार में घोड़ा है, पैसे दूंगा और घोड़ा खरीद लूंगा। मैंने अब वहां जा रहा था इस्तेफा से बाजार में, तो एक से एक फिरते रहते हैं, किसी ने जेब मार ली उसकी और पैसे खत्म हो गए, वापिस आ रहे हैं मुंह लटका के, उससे पूछा क्या हुआ घोड़े का, तो बोले वो इंशाल्लाह मैं जा रहा था, वो इंशाल्लाह घोड़ा देख भी लिया था, वो इंशाल्लाह उससे बात हो गई थी, बस मैं पैसे देने वाला था, वो इंशाल्लाह अपने जेब में हाथ डाला तो जेब में पैसे ही कटे हुए थे और बस मैं अब ले नहीं सका, मैं इंशाल्लाह हर जगह इंशाल्लाह बोलते जा रहा, उसको ये भी नहीं मालूम है कि इंशाल्लाह कहाँ लगाना है कहाँ नहीं लगाना है। तो मामलात के अंदर अल्लाह पे भरोसा करना, दवा खाने के बाद में ज़रूरी नहीं है फ़ायदा होना, जॉब करने के बाद में ज़रूरी नहीं है पैसे मिल जाना, पैसा मिलने के बाद में ज़रूरी नहीं है काम बन जाना। बहुत मरतबा ऐसा होता है कि आदमी सैलरी लेके आ रहा होता है, जेब कट जाता है, पैसे लोग मार लेते हैं। हमारे करीब के लोगों का किस्सा है, 2 साल तक बेचारा जॉब करा कुवैत में और घर को नहीं आ सका और पैसे उसे जमा कर लिया, उस वक्त वहाँ जरा पहले की बात बोल रहा हूँ, ज़्यादा जो है ना वो हुंडी वगैरह से पैसे भेजते भी नहीं थे, एहतियात के खिलाफ था, बैंकों का निज़ाम भी नहीं था, तो जो कमा लिया वो जमा करके ला लेने का रहता था। अब वो इत्तेफाक की बात यह है कि वो पूरे 2 साल की कमाई लेके सूटकेस में रख लेके आप बम्बई पे आए थे, बम्बई से हैदराबाद आना था, वहाँ पे जो है ना चूंकि दिन में जगे हुए थे रात में भी जगे हुए थे, काम मेहनत ज़्यादा थक गए थे, तो स्टेशन बम्बई स्टेशन पे जो है ना सर के नीचे अटैची रख लेके सो गए, आँख जो खुली तो अटैची गई, वो पूरे 2 साल का अंदोखता जो है ना वो खत्म हो गया 1 सेकंड के अंदर, पता भी नहीं चला। जरूरी नहीं है कि आदमी को रोटी मिलेगी ही पैसा रखने के बावजूद, जरूरी नहीं है कि पेट भरेगा ही खाना खाने के बावजूद, अल्लाह पे भरोसा करना पड़ेगा। मामलात में अल्लाह पे भरोसा अल्लाह की मदद का रास्ता है, मुसीबतों में सबर करना और सबर तकवे के साथ करना, खाली सबर करना मुसीबत में बगैर अल्लाह से डरे के और बगैर अल्लाह ताला के अहकाम को पूरा किए के, ये खाली मुसीबत है। सबर करो या सबर मत करो, इस्बिरु वला तस्बिरु सलामुन अलैकुम, सबर करो या सबर न करो बराबर है। आज पूरी दुनिया का मुसलमान मुसीबतों में सबर कर रहा है क्योंकि चारा नहीं है कुछ, पूरी दुनिया में मुसलमानों पे मुसीबत है इज्तिमाही तौर पर, कैसे कैसे जो है ना रिफ्यूजीज हो रहे हैं और कैसे जो है ना लूटा जा रहा है, कैसे जलाया जा रहा है, कैसे उनको भगाया जा रहा है, कैसे मारा जा रहा है, कत्ल किया जा रहा है, उनके बच्चों को यतीम बना दिया जा रहा है, औरतें जो है ना बेवा बन रही हैं, बेहिसाब जख्मी हैं, बेहिसाब मर रहे हैं, पूरी दुनिया में मुसलमान परेशान है, सबर कर रहा है और ये सबर उसके वास्ते सबर ही है, मुसीबत ही है, क्योंकि सबर के साथ तकवा लाजिम है। अल्लाह की मदद जब आएगी, जब सबर के साथ नेकी होगी, तकवा होगा। भला इन तस्बिरू व तत्तकू व यातुकुम मिन फौरिहिम हाजा युमदिदकुम रब्बुकुम बि 5000 मिनल मलाइकति मुसव्विमीन। जअल्लाहुम यानी अल्लाह तबारक व तआला जगह जगह इस बात का जिक्र फरमाया कि सबर के साथ में तकवा हो, तो मुसीबतों में सबर हो और उसके साथ अल्लाह के हुक्म को पूरा करना हो, नियमतों में शुक्र हो और अल्लाह पाक के हुक्म को पूरा किया जाए, ये उसी की मदद, उससे मदद लेने का रास्ता है। तो हक ताला शान होने एक निज़ाम बनाया हुआ है कुरानी जिंदगी का, जिसको अब सुनाया जाता है, पढ़ा जाता है। हक ताला शान होने बतौर इनाम की ये चीज़ हमें मरहमत फरमाई है, और असल ये आखिरत में काम आने वाली चीज़ है। हक ताला शान ये फरमा रहे हैं कि जो लोग दीन के लिए काम करते करते मर गए, हम उनके अमल को ज़ाया नहीं करेंगे, उनको हिदायत देंगे और उनके हालात को बनाएंगे। सयाहदी हम वयुसलिहु बालहुम वयुदखिलहुम अलजन्नत अर्रफहालहुम, और उस जन्नत में उनको दाखिल करेंगे जिनका उनसे तआरुफ फरमाया है। या अय्युहल्लज़ीन आमनू इन तंसुरुल्लाह यंसुरकुम, ऐ ईमान वालों अगर तुम अल्लाह की मदद करोगे तो अल्लाह तुम्हारी मदद करेगा। ये आखिरत का निज़ाम यूं है, ये उन नियमतों में से है, आखिरत की नियमतें जिनके साथ में कुछ करना जोड़ा गया है। जैसे मैंने अर्ज किया कि दुनिया के अंदर जाबों की बहुत सी शक्लें ऐसी होती हैं जिनके साथ में कुछ करना जुड़ा हुआ होता है। जाब कहते ही करने को, जब करेंगे आप तो सैलरी मिलेगी, नहीं करेंगे तो सैलरी नहीं मिलेगी। और जाब के आप काबिल होंगे तो ही एप्लीकेशन देंगे आप, जाब के काबिलियत आप में नहीं है। अब आईटी का जाब लेने को गए, भाई आपने कोई डिप्लोमा किया हुआ है तो बोले मैंने तो कभी कंप्यूटर पे हाथ तक नहीं लगाया है उसको, ऐसा कैसे। मैं इंजीनियरिंग का जॉब करने आया हूँ तो बोले आपके पास उसका है, उसकी सनद है, तो बोले नहीं मैं तो कभी गया ही नहीं स्कूल में, इंजीनियरिंग मैंने नहीं की। जाके कहने लगे मैं डॉक्टरी करना चाहता हूँ, भाई आपने डॉक्टरी की है। अब दुनिया आखिरत के एतबार से हमें अल्लाह में आप जन्नत दे दीजिए, बगैर हिसाब की जन्नत में पहुँचा दीजिए, और जना वाला जन्नतुल फिरदौस दे दीजिए, और ये दे दीजिए और वो दे दीजिए। आयत मो कुल्लिमरी तो खला जन्नत नहीं, हर आदमी को तमा लगी हुई है कि जन्नत में जाएगा, कोई खेल है। अल्लाह पर मारे इन्ना खलकना हम्मा यालमून, हमने जन्नत के वास्ते जिन लोगों को बनाया है वो हम जानते हैं, काम हो काम करना पड़ता है उसके वास्ते। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अला इन्ना सिलअतल्लाह गालिया, अल्लाह का जो सौदा है ना वो बहुत महंगा है, इतना चीप मत समझो, इतना ईजीली मिल जाने वाली चीज़ नहीं होती है। तभी तो सहाबाए किराम ने ऐसी ऐसी कुर्बानियाँ दी, तभी तो औलिया अल्लाह ने ऐसी ऐसी कुर्बानियाँ दी, तभी तो अल्लाह के रास्ते की मेहनत करने वालों ने ऐसी ऐसी कुर्बानियाँ दी हैं, अपनी जानों को लुटा दिया, और कैसी पूरी पूरी जिंदगियां अल्लाह के रास्ते में जो है ना मेहनत और जद्दोजहद में लगे रहे। अला इन्ना सिलअतल्लाह गालिया, अला इन्ना सिलअतल्लाह अलजन्ना, अल्लाह का सौदा, अल्लाह का सामान जो अल्लाह तबारक व तआला सेल फरमा रहे बहुत महंगा है और वो बहुत कीमती है। अल्लाह तआला हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है, इसलिए उस आखिरत के हालात का बनना इस कुरान वाली जिंदगी के साथ में जुड़ा हुआ है। मेरे दोस्त, कुरान में जो बात हमें कही गई है उसको करना होगा, जिन बातों से मना किया गया है उनसे बचना होगा, और कुरान में जो बात कही गई है हदीस में वही बात समझाई गई है, तो कुरान और हदीस दोनों मिला के कहते हैं कोई बात। ऐसा नहीं है कि कुरान में है हदीस में नहीं, हदीस में कहाँ दिखाओ, हदीस में है कुरान में कहाँ दिखाओ, नहीं कुरान में है तो हम मानते, नहीं तो नहीं मानते। कुरान ही का तो बयान है हदीस, कुरान में यह है कि हदीस से हुजूर सल्लल्लाहु अलैहि वसल्लम कुरान का बयान करेंगे, वांजलना इलैके ज़िक्रा लितुबय्यिना लिन्नास, आप बयान करेंगे हमने आप पर यह कुरान नाजिल किया है, बयान आप करेंगे। तो जब आप बयान कर रहे हैं तो बोले नहीं हम कुरान को मानते हैं हदीस को नहीं मानते, जब कुरान में ये बताया गया कि इस कुरान को नाजिल होने के बाद बयान हुजूर करेंगे, और जब हुजूर बयान फरमा रहे हैं अब बोले मैं हदीस को नहीं मानता, ये क्या बात हुई। कुरान और हदीस दोनों को मानना होगा, तो कुरान और हदीस में जिन कामों को करने को कहा गया उन्हें करना है, और जिनसे मना किया गया उनसे बचना है, और वो पूरी जिंदगी पर अपने मुहित है, और इसमें जो है ना मुमिन बिबाज़ मुमिन कुफ्र बिबाज़ नहीं करना है, यानी कुछ चीज़ों को कर लिया भाई हम इसको अफोर्ड कर सकते और कुछ चीज़ों को छोड़ दिया, नहीं हम जिन जिन चीज़ों को कहा गया है उसको करने के लिए कमर पूरी यानी जोर लगा देना उसके वास्ते, जद्दोजहद कुर्बानी मेहनत मैं बराबर करूँगा। साहबे किराम की यही खसूसियत थी, और जिन चीज़ों से मना किया गया है उससे बचने के वास्ते पूरी जद्दोजहद लगा देना, कुर्बानी देना, ऐसा नहीं कर सकते बराबर होंगे ये, जो कुछ भी मुसीबत आ जाए कुछ किसी हर कीमत पर मुझे ये काम से मुझे इस काम से बचना है, और जो काम करने का है हर कीमत पर मुझे ये काम करना है चाहे कुछ भी मुसीबत पड़ जाए, ऐसा तय करना है कुरानी ज़िंदगी के बारे में। तो इसलिए आज की जो रात है मेरे दोस्तों भाइयों और मेरी बहनों के अल्लाह तबारक व तआला ने शब कदर के साथ में कुरान पाक का खास जोड़ बनाया है। आम तौर पर हुफाज हजरात शब कदर ही में कुरान पाक को मुकम्मल करते हैं, और गालिब गुमान यही है कि आज शब कदर है, और गालिब इसलिए बोलना पड़ता है कि 100% यकीन के साथ नहीं कह सकते, کیونکہ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کو تم عشر آخر کے تاک راتوں میں تلاش کرو. یہ بھی ہو سکتا ہے کہ وہ گزر چکی ہو, یہ بھی ہو سکتا ہے کہ اس کے بعد بھی تاک رات آئے گی اس میں ہو, اور یہ بھی ہو سکتا ہے کہ آج ہی کی رات تاک ہو. ہم کچھ کہہ نہیں, آج ہی کی رات شب قدر ہو تو, مگر یہ کہ پوری رات کو جاگ کے عبادت کر کے, استغفار کر کے, توبہ تلا کر کے, اپنے گناہوں کی معافی مانگ کے, اور نئے عزم اور نئے ارادے کے ساتھ تجدید عہد اللہ تعالیٰ کے ساتھ, نیا معاملہ, پھر چلو بھائی کتم بل, پھر نیا شروع کرتے ہیں. جو ہو گیا اس کو معاف کر دو آپ, اب آئندہ سے ایک نیا پھر سیٹ اپ نیا شروع ہوں گا. اب ہم نماز پڑھیں گے پابندی سے, اب ہم جناب والا آپ کے حکموں کو پورا کریں گے, اور آپ کے یعنی جو چیزیں آپ نے منع فرمائی ہیں ان سے اپنے آپ کو بچیں گے, اپنے آپ کو روکیں گے. توبہ کرنا ہے, اور اس توبہ کے اندر صلاۃ التوبہ بھی پڑھی جا سکتی ہے, استغفار بھی کیا جا سکتا ہے, اور صلاۃ التسبیح بھی پڑھی جا سکتی ہے. عام طور پر جگنے کی راتوں میں رواج ہے صلاۃ التسبیح وغیرہ پڑھ لینے کا, اچھا ہی ہے, کیونکہ اس کی بڑی عجیب و غریب فضیلت ہے. صلاۃ التسبیح کی فضیلت یہ ہوتی ہے کہ اس سے صغیرہ کبیرہ سارے گناہ معاف ہوتے ہیں, صغیرہ گناہ بھی معاف ہو جاتے ہیں اور کبیرہ معاف ہو جاتے ہیں. صرف حقوق معاف نہیں ہوتے, حقوق میں دوسروں کا جو اپنے ذمے رہ گیا وہ معاف نہیں ہوتے, وہ دوسروں میں اللہ میاں کے بھی حقوق معاف نہیں ہوتے. جیسے کسی کی نمازیں قضا ہیں وہ معاف نہیں ہوں گی, وہ تو کرنی پڑیں گی. روزے قضا ہیں وہ معاف نہیں ہوں گے, وہ کرنے پڑیں گے. زکوٰۃ کئی سال سے نہیں دی ہوئی ہے, وہ بچی ہوئی ہے, وہ ادا کرنی پڑے گی. تو حقوق معاف نہیں ہوتے, بندوں کے پیسے ہیں, بندوں کا قرضہ ہے, یہ معاف نہیں ہوتا. بقیہ بہت سے بڑے گناہ جو ہے ہم صبح سے شام تک کرتے رہتے ہیں, زبان سے 20 بڑے گناہ متعلق ہیں جو ہم پتہ نہیں صبح سے شام تک کتنے کرتے ہیں, اور روزے میں بھی کرتے ہیں, بغیر روزے کے بھی کرتے ہیں. تو بڑے گناہ بھی معاف ہوتے ہیں, چھوٹے گناہ بھی معاف ہوتے ہیں, اور بڑے گناہوں کے معاف ہونے کی بہت اہمیت ہے, وہ توبہ سے ہی معاف ہوتے ہیں. اور اللہ تبارک و تعالیٰ نے یہ فرمایا ہے کہ تم بڑے گناہ سے اپنے آپ کو بچا لو, چھوٹے ہم خود معاف کر لیں گے. کیونکہ چھوٹے بڑے ملا کے بہت ہوتے ہیں, اور چھوٹے تم سے بہت مشکل ہے کہ تم چھوٹے سے بھی بچ سکو. تو ہم یہ پالیسی بنا دیے ہیں کہ ان تجتنبوا کبائر ما تنہون نکفر عنکم سیئاتکم, بڑے بڑے گناہوں سے تم اپنے آپ کو بچا لو, چھوٹے گناہ ہم تمہارے خود ہی معاف کر دیں گے. وندخلکم مدخلا کریما, اور عزت کے ساتھ ہم تم کو جنت میں داخل کر دیں گے. کہیں جنت میں داخلے کو آسان بھی بتایا گیا ہے, اور کہیں جنت میں داخلے کو بہت مشکل بھی بتایا گیا ہے. جب آدمی زیادہ گھبرا جائے تو اس کو آسان ہے بول کے سمجھاتے ہیں, اور جب بہت ایزی لینے لگے تو اس کا جو اصلی مقام ہے وہ بتایا گیا حدیثوں میں, حدیث شریف میں وہ بھی مضمون ملتا ہے, یہ بھی مضمون ملتا ہے. کبھی ایسا ملتا ہے کہ بس اطعم الطعام, علیم الکلام, افشو السلام, صلو باللیل والناس نیام, تدخل الجنۃ بسلام. لوگوں آپس میں سلام کرو, ایک دوسرے کو کھانا کھلاؤ, لوگوں سے اخلاق سے بات کرو, نرمی سے بات کرو, تہجد کی نماز پڑھا کرو فرض نمازوں کے ساتھ ساتھ, بس جنت میں داخل ہو جاؤ, تدخل الجنت بسلام. کبھی کہیں جنت میں داخلے کو اتنا ایزی بتایا گیا تھا کہ گھبراہٹ نہ ہو جائے اور شوق پیدا ہو جائے, لیکن جو ایزی لینے لگے, نہیں جنت تو ہمارے بابا کی جاگیر ہے, وہیں سے آئے تھے ہمارے بابا, اب اس کے بعد میں پھر اپنے کو کیسا بھی ملنے والا ہے اپنا حصہ اس میں سے. تو یہ جو سمجھا ہوا ہے لوگوں نے, اس کے اوپر پھر اللہ تبارک و تعالیٰ بہت وہ فرماتے ہیں, سختی بھی فرماتے ہیں, اس کی اہمیت بتاتے ہیں. وہ اتنی آسانی سے ملنے والی چیز نہیں ہوتی ہے, وہ جڑی ہوئی ہے اسباب کے ساتھ میں, کوشش کے ساتھ میں جڑی ہوئی ہے. وہ کوشش وہ ہوگی کہ جو ہاں ہدایت ملنے کا کام یہاں کرنا ہوگا, وہ کوشش یہ ہوگی کہ جو وہاں حالات بنانے کا کام یہاں کرنا ہوگا. وہاں کے حالات جیسے ہیں اس کے اعتبار سے یہاں ویسی کوشش چاہیے, وہاں کی ہدایت جیسی چاہیے اس دنیا میں ویسی کوشش چاہیے. تو ہدایت کے لیے بھی اور حالات کے صحیح ہونے کے لیے بھی, کیونکہ یہ دونوں چیزوں پر ہی جنت ملے گی, نہیں تو کہاں سے جنت ملے گی. وہ اس کو اللہ تبارک و تعالیٰ نے جگہ جگہ قرآن پاک میں بتایا, حفاظ حضرات نے ہمیں سنایا ہے, ہم نے سنا بھی ہے. اگرچہ ہم سب لوگ عجم لوگ ہیں, ہمیں نہیں پتہ چلتا کہ حافظ صاحب کیا پڑھ رہے ہیں, بس ہم کھڑے ہو جاتے ہیں اور کبھی سنتے رہتے ہیں, اور کبھی یہ کہ حافظ صاحب آپ پڑھتے رہو, ذرا میں گھر جا کے آتا ہوں, تو ہم اپنے گھر میں گھوم گھام کے آ جاتے ہیں پھر. اور اللہ تبارک و تعالیٰ اتنے مہربان ہے کہ کھڑا ہوا تو ہے نا, یہاں پہ جا رہا گھوم رہا تو کیا ہوا, کھڑا ہوا تو ہے نا, تو نماز اس کی پھر بھی ہو جا رہی ہو, اور سنا انہیں بھی, سننے میں انہیں بھی شامل ہے, قرآن پاک سننے بھی سن لیا صاحب. تو اس میں ہمیں پتہ نہیں چلتا کہ اللہ تبارک و تعالیٰ کیا سنا رہے ہیں اور کیا سمجھا رہے ہیں. پھر ہمارے علماء حضرات ایسے بیانات میں, تفسیروں میں پھر ہمیں سمجھاتے ہیں کہ بھائی اللہ تبارک و تعالیٰ نے تو یہ فرمایا ہے, یہ فرمایا ہے, یہ فرمایا ہے. ہم میں سے ہر ایک کو اس کی فکر ہونی چاہیے کہ اللہ پاک نے ہمیں کیا بتایا ہے, اللہ پاک اللہ کی کتاب میں کیا چیز سمجھائی گئی ہے انسانوں کے واسطے, ان کے عقیدوں کے اعتبار سے, ان کی معاشرت کے اعتبار سے, ان کی تہذیب اور ثقافت کے اعتبار سے, ان کے اخلاق کے اعتبار سے, ان کے معاملات کے اعتبار سے, ان کے خاندانوں کے حقوق کے اعتبار سے, رائٹس کے اعتبار سے, بڑوں کے چھوٹوں کی جو قدریں ہیں اس کے اعتبار سے, جو جو زندگی گزارنے کے اصول ضابطے ہمیں دیے گئے ہیں, چاہے وہ اجتماعی ہوں چاہے وہ انفرادی ہوں, ان سب کو سمجھنا بھی ہے اور ان کو اپنے اندر لانے کی جد و جہد کرنا ہے. اصل زندگی میں مردوں اور عورتوں کے لیے کرنے کا کام یہی ہے, हम आए हैं इस दुनिया में अल्लाह को राजी करने के लिए, और अल्लाह राजी होते हैं उनकी बंदगी पर। उनकी बंदगी की तफसीलात कुरान और हदीस में है, तो उनको जानना भी है और उनको अप्लाई भी करने का है, उनका उसका इम्प्लीमेंट भी होना है अपने ऊपर। तो ये एक प्रोसेस है, ये असल है ये काम करने का। और बकिया मेरे दोस्त, खाना पीना कमाना शादी बीवी बच्चे ये तो है अपनी जरूरतें, वो जिमनी चीज है, उसके लिए हम इस दुनिया में नहीं रखे गए। जब हैं तो रहने की वजह से यहाँ वो हालात भी पेश आ जाते हैं, और हैं तो हम आखिरत के वास्ते। अल्लाह पाक ने हमको आखिरत के लिए बनाया है, और इस दुनिया को आखिरत के खेती करने की जगह बनाया है। ए दुनिया मज़रातुल आखिरा, यहाँ जितनी जद्दोजहद हम करेंगे, जो अल्लाह ने हमें सलाहियतें दी हैं जान से और माल से, और जैसे हिस्सा लेंगे दीन के कामों में, उसके एतबार से अल्लाह तबारक व ताला हमें आखिरत की नियमतों से सरफराज भी फरमाएंगे, और उसकी बरकतें हमारी इस दुनिया पर भी पड़ेंगी, और दुनिया की हालात भी अल्लाह पाक सही फरमाएंगे। अल्लाह ताला शानुहु मुझे और आपको सबको अमल की तौफीक अता फरमाए, और जो जो अहकाम अल्लाह पाक ने बयान फरमाए हैं हम उन सब पर ईमान लाते हैं, चाहे वो हमारी समझ में आया हो या ना आए, हम हमारी अकल उसको कबूल करती हो या ना करती हो। रब्बना आमन्ना बिमा अंज़लता वत्तबअ्ना रसूल, आपने जो नाजिल फरमाया है हम उस पर ईमान लाते हैं और पूरी कोशिश करेंगे उस पर अमल करने की, ये नियत करना है। और जो कुछ रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया है हम उस पर ईमान लाते हैं और पूरी कोशिश करेंगे उसकी इताअत करने की, सब करेंगे इंशाअल्लाह। दरूद शरीफ पढ़ो। اللهم صل على سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد وعلى آل سيدنا وشفيعنا وحبيبنا ونبينا ومولانا محمد مبارك وسلم اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله بيدك الأمر كله نسألك الخير كله ونعوذ بك من الشر كله لا إله إلا الله الحليم الكريم سبحان الله رب العرش العظيم الحمد لله رب العالمين اللهم إنا نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا دينا إلا قضيته ولا حاجة من حوائج الدنيا والآخرة إلا قضيتها ويسرتها يا أرحم الراحمين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم اغفر لأمة سيدنا محمد صلى الله عليه وسلم اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم اللهم فرج الكرب عن أمة سيدنا محمد صلى الله عليه وسلم اللهم أصلح أحوال أمة سيدنا محمد صلى الله عليه وسلم وأنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بك يا حي يا قيوم برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين وإنك إن تكلنا إلى أنفسنا تكلنا إلى ضعف وعورة وذنب وخطيئة وإنا لا نثق إلا بك اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين اللهم وفقنا لما تحب وترضى من القول والعمل والنية والفعل والهدى إنك على كل شيء قدير اللهم إنا نسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقدر اللهم اجعل حبك أحب الأشياء إلينا واجعل خشيتك أخف الأشياء عندنا واقطع عنا حاجات الدنيا بالشوق إلى لقائك وإذا أقررت أعين أهل الدنيا من دنياهم فأقرر أعيننا من عبادتك اللهم اجعلنا من عبادك الصالحين المنتقبين الغر المحجلين الوفد المتقبلين اللهم اجعلنا ممن يخاف مقامك ووعيدك اللهم اجعلنا ممن توكل عليك فكفيته واستهداك فهديته واستنصرك فنصرته اللهم اجعل القرآن العظيم ربيع قلبي وجلاء حزني وذهاب همي ونور بصري وتخلطه بلحمي ودمي وتستعمل به جسدي بحولك وقوتك فإنه لا حول ولا قوة إلا بك اے اللہ اپنے فضل سے ہمارے گناہوں کو معاف فرمائیے یا اللہ ہمارے صغیرہ کبیرہ سارے گناہوں کو معاف فرما دیجیے اللہ آج کی اس مبارک رات میں ہم کو محروم نہ فرمائیے اے اللہ رمضان کا مبارک مہینہ ختم ہونے پر آ گیا اور پروردگار پتہ نہیں ہم سے کیا ہم اپنے اعتبار سے تو ہم یہی سمجھتے ہیں کہ ہم نے بالکل بھی اس کی قدر نہیں کی ہے اے پاک پروردگار آپ معاف فرما دیجیے لیکن اس کے باوجود آپ کو حکم پورا کرنے کی کوشش کی روزے رکھے اپنے کرم سے ہمارے روزوں کو قبول فرمائیے اور جو روزے رہ گئے ہیں اللہ ان کو بھی پورے عافیت سے کرا دیجیے ہماری تراویح کو قبول فرمائیے اور جو تراویح رہ گئی ہے ان کو بھی عافیت سے پوری کرا دیجیے اے پاک پروردگار ہمارے گناہوں کو معاف فرمائیے صغیرہ کبیرہ سارے گناہ معاف فرمائیے چھوٹے بڑے سارے معاف فرما دیجئے، خلوت و جلوت کے سارے معاف فرما دیجئے، جان اور مال کی لین کے سارے گناہ معاف فرما دیجئے، حقوق کی لین کے سارے گناہ معاف فرما دیجئے، آپ کے حقوق میں جو کوتاہی ہوئی اس کو بھی معاف فرما دیجئے، آپ کے بندوں کے حقوق میں جو کوتاہی ہوئی اس کو بھی معاف فرمائیے، ہمارے والدین کے حقوق میں جو ہم سے کوتاہی ہوئی اس کو معاف فرما دیجئے، یا اللہ والدین کے حقوق میں ہم سے جو کوتاہی ہوئی اس کو معاف فرمائیے، یا اللہ والدین کے حقوق میں جو ہم سے کوتاہی ہوئی اس کو معاف فرما دیجئے، اے اللہ آپ نے بڑی نعمت عطا فرمائی تھی لیکن ہم سے کوئی قدر نہیں ہوئی، اے پاک پروردگار معاف فرما دیجئے، اور ان کو جنت الفردوس نصیب فرمائیے، ان کو کروٹ کروٹ جنت مرحمت فرما دیجئے، اے اللہ پوری امت مسلمہ کی مغفرت فرما دیجئے، پوری امت سے رنج و غم کو دور فرما دیجئے، پوری امت مسلمہ کے حالات کو صحیح فرما دیجئے، اے اللہ پوری امت کی پریشانیوں کو ختم فرمائیے، امت مسلمہ کے خوف کو امن سے بدل دیجئے، امت مسلمہ کی بے عزتی کو عزت سے بدل دیجئے، امت مسلمہ کی مغلوبیت کو غلبے سے بدل دیجئے، اے اللہ اسلام کا بول بالا فرما دیجئے، حق کی جڑوں کو جما دیجئے، حق کو غلبہ نصیب فرمائیے، حق کو پھیلا دیجئے، حق کی قبولیت کے لیے اللہ دلوں کو آمادہ فرما دیجئے، دلوں کے دروازے کھول دیجئے، اے اللہ اقوام عالم کو ہدایت نصیب فرما دیجئے، اللہ اقوام عالم میں ہدایت کے پھیلنے کا ہم کو سبب بنا دیجئے، اللہ دین کی کوشش کرنے والا ہم سب کو بنائیے، اے اللہ اے مولا کریم پوری امت مسلمہ کے حالات کو صحیح فرما دیجئے، پوری امت مسلمہ کو اے مولا اے اللہ اپنی ذمہ داری پر کھڑا فرما دیجئے، اے اللہ پوری امت مسلمہ سے اپنی ناراضگی کو ختم فرمائیے، اے اللہ آج کی اس مبارک رات میں امت مسلمہ کے حق میں بہتر فیصلہ فرمائیے، خیر کا برکت کا رحمت کا فیصلہ فرمائیے، فضل کا فیصلہ فرمائیے، مصیبتوں سے نجات کا فیصلہ فرمائیے، یا اللہ دشمنوں کے پنجے سے چھوٹنے کا فیصلہ فرما دیجئے، اے اللہ امت مسلمہ کو بچا لیجئے، آپ کے حبیب کی امت ہے، اے پاک پروردگار جیسے بھی ہیں تو آپ کے حبیب کے اور آپ کے بندے ہیں، اے پروردگار اور آپ پر ایمان رکھتے ہیں اور آپ ہی کے سامنے اللہ سجدہ کرتے ہیں اور آپ ہی کے سامنے ہاتھ پھیلاتے ہیں، مولا ان ہاتھوں کو کسی اوروں کے سامنے پھیلنے سے بچا لیجئے اور ان پیشانیوں کو کسی اور کے سامنے چھپنے سے بچا لیجئے، اے کریم کرم کا معاملہ فرمائیے، رحم کا معاملہ فرمائیے، عفو عافیت کا معاملہ فرمائیے، یا اللہ آخرت کے ہمارے حالات صحیح فرما دیجئے، آخرت میں ہم کو ہدایت نصیب فرمائیے، اے اللہ قدم قدم پر غیبی تائید کو شامل حال فرمائیے، قدم قدم پر غیبی مدد کو شامل حال فرمائیے، اللہ ہر ہر عقبے میں ہر ہر گھاٹی میں ہماری بھرپور مدد فرمائیے، اے اللہ جتنے مراحل پیش آنے والے ہیں آپ ہی جانتے ہیں، اے اللہ آپ ہی بچانے والے ہیں، بس آپ ہی سے فضل کی ہم بھیک مانگتے ہیں، اپنے کرم سے ہم تمام پر فضل فرما دیجئے، اللہ میدان حشر کی ذلت رسوائی سے بچا لیجئے، اے اللہ ستاری فرما دیجئے، اے اللہ ستاری فرما دیجئے، فضل فرما دیجئے، میدان حشر کی ذلت رسوائی سے پریشانی سے بچا لیجئے، عذاب قبر سے بچا لیجئے، اللہ عذاب قبر سے بچا لیجئے، یا اللہ قبر میں سوالوں کا جواب دینا ہمارے لیے آسان فرمائیے، قبر کو جنت کے باغوں میں سے ایک باغ بنا دیجئے، جہنم کا گڑھا نہ بنائیے، اے اللہ کل میدان حشر میں حضور پاک صلی اللہ علیہ وسلم کے زمرے میں ہم کو شامل فرمائیے، آپ کے جھنڈے تلے جمع فرمائیے، اے اللہ آپ کی مبارک ہاتھوں سے جامع کوثر پلا دیجئے، آپ کی شفاعت اول بہلے میں نصیب فرما دیجئے، اللہ پل سے رات پر سے بجلی کی طرح سے گزار دیجئے، نام اعمال داہنے ہاتھ میں مرحمت فرمائیے، اے اللہ بغیر حساب کو جنت میں داخل فرما دیجئے، اے اللہ جہنم سے بچا دیجئے، مولا آپ کی جہنم اور آپ کا عذاب بہت سخت ہے، اے اللہ ہم اس کو کسی قیمت برداشت نہیں کر سکتے، اے اللہ ہم اس کو کسی قیمت برداشت نہیں کر سکتے، ہر قیمت پر ہمیں اس سے بچنا ہے، اے اللہ یہ محض آپ کے فضل پر ہے، اے اللہ ہم آپ سے فضل کی بھیک مانگتے ہیں، آپ ہمیں جہنم سے بچا دیجئے، ہماری اولادوں کو جہنم سے بچا دیجئے، ہمارے والدین کو جہنم سے بچا دیجئے، ہمارے خاندان والوں کو جہنم سے بچا دیجئے اور پوری امت مسلمہ کو جہنم سے بچا دیجئے، اے اللہ آخرت کے ہر ہر قدم پر ہماری مدد فرمائیے، اے کریم آقا حقوق ادا کروا دیجئے، اے اللہ حقوق ہمارے سر پہ نہ رکھیے، اے کریم آقا کرم کا رحم کا معاملہ فرمائیے، یا اللہ اس دنیا کو آسان فرمائیے، اس دنیا کی چند روزہ زندگی کو بھی ہمارے لیے آسان فرمائیے، یہاں بھی ہم آپ کی رحمتوں کے جھونکوں میں رہنا چاہتے ہیں، اے اللہ آپ حسنہ عطا فرمائیے دنیا کا بھی اور آخرت کا بھی، یہاں پر بھی رحمت اور برکت اور صلوات عطا فرمائیے، مصیبتوں سے بچائیے پریشانیوں سے بچائیے، اللہ ہم کمزور ہیں کسی قسم کی آزمائش کے قابل نہیں ہیں، پروردگار ہمیں آزمائشوں میں اور ابتلاعات میں مبتلا نہ فرمائیے، اے کریم آقا کرم کا رحم کا معاملہ فرمائیے، ہمارا ایمان بنا دیجئے، ایمان کی صفات بنا دیجئے، ہمارے نفوس کا تزکیہ فرما دیجئے، ہمارے قلب کا تصفیہ فرما دیجئے، اس کا تحلیہ اور تجلیہ فرمائیے، ہماری روحوں کو منور فرما دیجئے اے کریم آقا, فضل کا معاملہ فرما کر ہمارے باطن کو ہمارے ظاہر سے زیادہ اچھا بنا دیجئے اور ہمارے ظاہر کو بھی درست فرما دیجئے. اللہ آپ کی مرضی کے مطابق ہمارا ہر عمل فرما دیجئے اور آپ کے حبیب کی سنت کے مطابق ہمارا عمل فرما دیجئے. آپ اپنی رضا والی زندگی ہم سب کو نصیب فرما دیجئے اور اللہ دنیا کی تمام حاجتیں اپنے کرم سے پوری فرمائیے. اے اللہ, ہر چھوٹی بڑی حاجت آپ کی بارگاہ میں پیش ہے. آپ ہی ہمارے رب ہیں, آپ ہی مربی حقیقی ہیں, آپ ہی کی تربیت حقیقی تربیت ہے, آپ ہی پالنہار ہیں, آپ ہی حاجت روا ہیں. یا اللہ, ہماری ہر چھوٹی بڑی حاجت آپ کی بارگاہ میں پیش ہے. اس مبارک رات میں یا اللہ ہماری تمام حاجتوں کو پوری فرما دیجئے. اے اللہ, ہماری حاجتوں کو آپ ہی جاننے والا ہیں. جتنے ہاتھ آپ کے سامنے اٹھے ہوئے ہیں اللہ, ہر ایک کی حاجت الگ الگ اور آپ ہی اس کو خوب جاننے والے ہیں کہ اس کی کیا حاجت ہے. اے کریم آقا, آپ بڑے کریم ہیں, آپ مانگنے کو پسند فرماتے ہیں, آپ عفو ہیں, آپ معاف کرنے والے ہیں, آپ کریم ہیں. اے پروردگار, اپنے کرم سے ہماری تمام حاجتوں کو پورا فرمائیے اور ہمیں معاف فرما دیجئے اور ہماری مغفرت بھی فرما دیجئے. اے اللہ, ہماری تمام ضرورتیں پوری فرمائیے. یا اللہ, جن گھروں میں شادیوں کے قابل لڑکیاں ہیں اپنے فضل سے ان کی شادیوں کا انتظام عافیت کے ساتھ فرما دیجئے, لڑکوں کی شادیوں کا انتظام عافیت کے ساتھ میں فرما دیجئے. یا اللہ, جن کی اولاد پڑھ رہی ہے چاہے دنیاوی تعلیم حاصل کر رہی ہو یا دینی تعلیم, یا اللہ ان کی تعلیم عافیت کے ساتھ مکمل فرمائیے, ان کو منزل تک آسانی کے ساتھ عافیت کے ساتھ میں پہنچائیے. یا اللہ, جن کو جاب کی ضرورت ہے ان کو بہترین جاب دے دیجئے, اور جن کو قانونی سہاروں کی ضرورت ہے اللہ اپنے فضل سے ان کو قانونی سہارے دے دیجئے. جن کا لیگل اسٹیٹس نہیں ہے پروردگار, ان کے اسٹیٹس کو صحیح فرما دیجئے. اے اللہ, اور جو جس طرح کی پریشانی میں ہیں اس کی پریشانی کو دور فرمائیے, بیماروں کو شفا نصیب فرمائیے, مقروضوں کے قرضوں کو ادا فرما دیجئے, رزق کی تنگی کو دور فرمائیے, صحت اور عافیت عطا فرمائیے. اے اللہ, ظاہری بیماریاں اور باطنی بیماریاں ان تمام سے ہم کو شفا نصیب فرما دیجئے. جن میں ہم مبتلا ہیں ان سے شفا دے دیجئے, اور جن میں ہم مبتلا نہیں ہیں ان سے حفاظت فرمائیے. اے اللہ, اور ہمارے دنیاوی حالات کو یا اللہ ہمارے دین میں کوتاہی کا ذریعہ نہ بننے دیجئے. اے پروردگار, ہمارے دین کا نقصان ہونے سے بچا لیجئے اور دنیا کا بھی نقصان ہونے سے بچا لیجئے. اے مولا کریم, جو ہم آپ سے مانگ رہے ہیں وہ بھی مرحمت فرمائیے, اور جو مانگنے سے رہ جا رہا ہے اپنے کرم سے اور مانگنا چاہیے اپنے کرم سے وہ بھی ہمیں نصیب فرمائیے. حضور پاک صلی اللہ علیہ وسلم نے جو خیر آپ سے مانگا ہے ہمیں مرحمت فرمائیے, اور جن شرور سے آپ صلی اللہ علیہ وسلم نے پناہ مانگی ہے ان سے ہماری حفاظت فرمائیے. اے اللہ, دین کی محنت کے لیے ہم سب کو قبول فرمائیے. اس ملک میں یا اللہ مسلمانوں کی حفاظت فرمائیے, جانوں کی, مالوں کی, ان کے مساجد کی, مراکز کی حفاظت فرمائیے. اے اللہ, مدارس کو دین دونی رات چوگنی ترقی عطا فرمائیے, مساجد کو بہترین فرما دیجیے, صحیح مساجد کا وجود اور مساجد کو آباد فرما دیجیے, صحیح مدارس اور مدارس کو آباد فرما دیجیے, پڑھنے پڑھانے کی طرف لوگوں کا ذہن متوجہ فرمائیے. اے اللہ, اپنے اولادوں کو دینی تعلیم دلانے کی فکر نصیب فرمائیے اور اولادوں کو دینی تعلیم حاصل کرنے کا شوق نصیب فرما دیجیے. اے اللہ, اس ادارے کو خصوصیت کے ساتھ میں اے اللہ اس کو دن دونی رات چوگنی ترقی عطا فرمائیے, اس کو استحکام نصیب فرمائیے, اس کے انتظامات کو, اس کے اخراجات کو پورا فرمائیے. اے اللہ, مخلصین کو مجتمع فرمائیے, اور جو خدمات انجام دی جا رہی ہیں اللہ ان کو اپنے کرم سے قبول فرمائیے, اور جو بندے آپ کے دین کی خدمات انجام دے رہے ہیں اللہ اپنے کرم سے ان کی خدمات کو قبول فرمائیے, دعوت کے کام کی حفاظت فرمائیے, اس کے ذمہ داروں کی حفاظت فرمائیے. یا اللہ, پوری امت مسلمہ کو دعوت کے مبارک کام کے لیے قبول فرمائیے. یا اللہ, دین کی نصرت کے لیے قبول فرمائیے, اس کے لیے جان و مال لگانا آسان فرمائیے, اس کے لیے سفر کرنا آسان فرمائیے, جو تقاضے اس کے لیے آئیں ان تقاضوں کو پورا کرنا آسان فرمائیے. اے اللہ, کرم کا, رحم کا معاملہ فرمائیے, اپنے کرم سے ہماری دعاؤں کو قبول فرما لیجیے. وصلی وسلم وبارک علی سید المرسلین وعلی آلہ واصحابہ اجمعین رحمتک یا ارحم الراحمین. الحمد للہ.
آپ سے درخواست تھی کہ یہ تفسیر کا سلسلہ رمضان کے بعد چاہیے رکھتے ہیں, ماشاء اللہ لوگ سننا چاہتے ہیں آپ کو.
اپنے Okay. Hey? Ha. 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 Ha.